درجات اور ان کے احکام کی تفصیلات، یہ شروع کر دی تھیں. اور اس میں ہم نے پڑھا تھا کہ جو اصل مقصود شرعی ہے عورتوں کے پردے سے وہ حجاب اشخاص ہے، یعنی پورے پرسن کا، پورے وجود کا پردہ. اور یہ کہاں ہو سکتا ہے؟ یہ انسان کے یعنی عورت کے اپنے گھر میں ہو سکتا ہے. اور اگر گھر کے علاوہ کسی ایسی جگہ پر ہو جہاں پر بھی ایک جگہ قیام ہو، تو پھر یہ خیمے کی شکل میں بھی ہو سکتا ہے. جیسے کہ فار ایگزامپل حج کرنے جائیں تو وہاں پر منا میں خیمے ہوتے ہیں، عرفات کے اندر خیمے ہوتے ہیں. دوسرا طریقہ اس طرح کے پردے کا یہ تھا کہ پرانے زمانے میں اسپیشلی جب عورتیں ٹریول کرتی تھیں، شریف عورتیں، اچھے خاندان کی عورتیں، تو عموماً ان کے ساتھ کیا ہوتا تھا کہ باقاعدہ ایک چھوٹا سا ہودج اونٹ کے اوپر رکھا جاتا تھا، یا بڑے صغیر کے علاقوں میں ہاتھی کے اوپر ہودج رکھا جاتا تھا. تو وہ بھی ایک بہت چھوٹا سا کمرہ ہوتا تھا، صرف سفر کے لیے ہوتا تھا. جیسے کہ آج کے دور میں ہم دیکھتے ہیں، اگرچہ زیادہ نظر نہیں آتی، یعنی گھوڑا گاڑی کے اندر پیچھے جو ایک بگھی ہوتی ہے نا، تو اس قسم کی ایک چیز ہوتی تھی. تو اس میں بھی عورت جو ہے وہ پوری طرح سے مستور ہو جاتی تھی. لیکن جب اس طرح کی یعنی صورت موجود نہ ہو اور عورت کو باہر نکلنا پڑے اور ایسا کوئی باقاعدہ حجاب اشخاص کا انتظام نہ ہو سکے، تو پھر دوسرے درجے کا جو حجاب ہے وہ حجاب البرقع کہلاتا ہے. برقع، رائٹ، جس کو کہ یعنی لمبی چادر سے بھی وہ کام لیا جا سکتا ہے، یا پھر جس طرح کے آج کل کے عبایات ہوتے ہیں، برقع وغیرہ ہوتے ہیں، تو وہ سارا سارا اس میں شامل ہو جاتا ہے. اور تیسرا درجہ عورت کا یہ تھا کہ اس کا، جس کے اندر علماء کا اختلاف ہے، وہ یہ کہ جب باہر نکلے تو اپنے آپ کو مکمل مستور کرے، لیکن اس کا چہرہ اور ہتھیلیاں جو ہیں وہ ستر، یعنی وہ حجاب میں داخل نہیں ہے کچھ علماء کے نزدیک، اور وہ پھر غیر محرم لوگوں کے سامنے کھولی جا سکتی ہیں. تو یہ اس کے اندر پھر کافی تفصیل ہے. ظاہر ہے کہ اس لیے کہ آپ نے سنا ہی ہوگا، دیکھا ہی ہوگا کہ آج کے دور میں اس آپشن کو علماء کے پسند نہیں کرتے ہیں، اور کیا وجہ ہے یہ ساری ہم انشاءاللہ آگے پڑھیں گے. تو اس کے بعد پھر ہم نے پہلا درجہ حجاب اشخاص بالبیوت، اس کے تفصیلات میں یعنی صحابیات کی بہت ساری مثالیں پڑھی تھیں. حضرت زینب رضی اللہ تعالیٰ عنہ کی نکاح کے وقت کا معاملہ کیسا تھا کہ وہ یعنی ویسے تو ہم نے پیچھے پڑھا تھا کہ ایون جب پردے کے احکام نہیں اترے تھے، آیات نہیں اتری تھیں، تو اس وقت بھی وہ دیوار کی طرف منہ کر کے بیٹھی ہوئی تھی، مردوں کی طرف منہ کر کے بے حجابہ بے محابہ نہیں بیٹھی ہوئی تھی. لیکن جب پردے کے احکام اتر گئے تو نبی صلی اللہ علیہ وسلم نے ان کے اوپر کوئی برقع نہیں ڈالا، بلکہ ان کے اور مردوں کے درمیان ایک رکاوٹ کھڑی کر دی، کیونکہ وہ ان کا اپنا گھر تھا، وہ اپنے گھر سے باہر نہیں نکلی ہوئی تھی جہاں پر کہ برقعے کی ایکسیپشن استعمال کی جائے. کہ وہ ان کا اپنا گھر تھا، تو اپنا گھر جو ہوتا ہے اس کے اندر چار دیواری ہوتی ہے، اور اگر دیواریں باقاعدہ اینٹ پتھر کی نہ ہو تو پردہ ہوتا ہے گھر کے اندر. تو اس وجہ سے نبی صلی اللہ علیہ وسلم نے پردہ ڈال دیا تھا. پھر باقی صحابیات کے بھی واقعات ہم نے پڑھے تھے. آج جو ہے وہ پیج نمبر 216 سے ہم شروع کرتے ہیں، 216 سے. اس میں فرماتے ہیں کہ ابن خزیمہ و ابن حبان نے اس حدیث میں یہ الفاظ میں نقل کیے ہیں، وَأَقْرَبُ مَا تَكُونُ مِنْ وَجْهِ رَبِّهَا وَهِيَ فِي قَعْرِ بَيْتِهَا. کیونکہ کل ہم نے حدیث پڑھی تھی جس کا ترجمہ تھا کہ نبی صلی اللہ علیہ وسلم فرمایا، عورت جب گھر سے نکلتی ہے تو شیطان اس کو تاک لیتا ہے، یعنی اس کو مسلمانوں میں برائی پھیلانے کا ذریعہ بناتا ہے بد نظری کے ذریعے سے. تو اس کی ایک اور روایت اس حدیث کی ہے جس میں کہ یہ الفاظ بھی ایڈ ہوئے ہیں، جس کا مفہوم ہے کہ یعنی عورت اپنے رب سے سب سے زیادہ قریب اس وقت ہوتی ہے جب وہ اپنے گھر کے بیچ میں مستور ہو. ٹھیک ہے، یعنی قرب کے بھی درجات ہوتے ہیں نا، تو مسجد میں ہوتی ہے تو مسجد بھی اللہ کا گھر ہے، اس میں جو ہے وہ ایک سرٹن لیول آف قرب تو مل جاتا ہے. ٹھیک ہے، لیکن اس سے بھی زیادہ قرب وہ اس کو اپنے گھر میں ملتا ہے، اور گھر کی بھی صحن کے مقابلے میں زیادہ قرب اس کو گھر کے اندرونی حصے کے اندر ملتا ہے. اس طریقے سے قرب کے درجات ہوتے ہیں، اور یہی جو ہے وہ اللہ کی پسند اور اللہ کے نبی کی پسند ہے کہ عورت جو ہے وہ گھر کے اندر زیادہ رہے. اسی وجہ سے حرمین کے اندر بھی نماز پڑھنے کے بارے میں علماء نے یہی فرمایا ہے، اور بلکہ حدیث سے بھی ثابت ہے، اور پیچھے شرح نے پڑھی بھی تھی، کہ حرم میں نماز پڑھنا وہ اس وقت کرے جبکہ حرم کسی ضرورت سے جانا ہو. ठीक है, यानी जरूरत क्या होती है, हरम मक्की के अंदर तवाफ की नियत से जा रहे हैं, तो भाई तवाफ तो आप होटल के कमरे में नहीं कर सकते ना, तो तवाफ तो आपने बैतुल्लाह के पास जाके करना है, औरत हो या मर्द। तो औरत जा रही है तवाफ की खातिर वहां पर, और इस वजह से जब नमाज का वक्त आ जाएगा तो उसको नमाज वहीं पढ़नी होगी। तो मक्का मुकरमा के अंदर भी औरतों की नमाज पढ़ने के, यानी मस्जिद मस्जिद हराम में औरतों की नमाज पढ़ने के डेजिग्नेटेड एरियाज हैं। तो आज भी उन एरियाज का वहां के मुंतजमीन ख्याल रखते हैं कि नमाज का वक्त होने से पहले औरतों को उन डेजिग्नेटेड एरियाज में भेजना शुरू कर देते हैं, ठीक है। तो उन एरियाज के अंदर जाकर के नमाज पढ़ें और मर्दों के बीच में खड़ी ना हो जाए, ठीक है। मर्दों की जब जमात हो जाती है ना, तो यानी बहुत सारी औरतें होती हैं जो कि मर्दों की सफ के दरमियान खड़ी होकर के नमाज पढ़ना शुरू कर देती है, ठीक है। ये बात मना है, ये गलत है, ठीक है, ये गलत है। इससे जो है आपकी नमाज तो खराब होती है, आपके बराबर में जो मर्द खड़े हुए हैं ना, राइट साइड पे, लेफ्ट साइड पे, आगे और पीछे, ठीक है, तो बल्कि आगे नहीं, जो पीछे हैं और राइट और लेफ्ट पर हैं, तो उनकी नमाज फासिद हो जाती है आपकी वजह से, ठीक है। क्योंकि एक औरत के बराबर में खड़ा हुआ मर्द जो होता है वो उसकी नमाज नहीं होती। तो इस वजह से उलमा ने फरमाया कि अगर नमाज का वक्त हो जाए और आपके पास मौका ना हो कि वहां से निकल करके औरतों के डेजिग्नेटेड एरियाज पे पहुंच जाए, तो उस वक्त आप बैठ जाए, आप नमाज ना पढ़ें, ठीक है। अब वहां पर जाहिर है हमारे तो बात समझ में नहीं आती, हमें तो ज्यादा सवाब कमाना होता है ना अपने हिसाब से, तो अपने हिसाब से हमारा ज्यादा सवाब तो फिर वो मिस हो जाएगा। तो भाई इसी वजह से ये बात, उसूल की बात जो है ना, वो बार बार समझाने की कोशिश की जाती है कि हमारे दीन के अंदर जो मुकाम मिलता है ना, अल्लाह ताला के कुर्ब का मुकाम, वो सवाब की काउंटिंग करने से नहीं मिलता। ये कोई वो नहीं है, स्कोर कार्ड नहीं है, सवाब का स्कोर कार्ड कि जी मैंने ये कर लिया मुझे 10 लाख नेकियां मिल गई, मुझे ये कर लिया जी मुझे 1 लाख नेकियां मिल गई, इतना कर लिया मुझे 10,000 नेकियां मिल गई, ठीक है। ये जो बताया गया है, ये बताया गया है उस वक्त जबकि आपका ये जो नेकी का काम है, ये नबी अलैहिस्सलाम किसी हुक्म के खिलाफ ना जा रहा हो। नेकी का काम भी नबी अलैहिस्सलाम के हुक्म के या आप सल्लल्लाहु अलैहि वसल्लम की पसंद के खिलाफ जा सकता है, नेकी का काम भी। तो इस वजह से स्कोर कार्ड का मामला हमें नहीं रखना चाहिए, बल्कि हमें देखना चाहिए कि जी हुक्म क्या है इस मौके के ऊपर, इस मौके के ऊपर। तो इस मौके के ऊपर हुक्म जो है वो नमाज ना पढ़ने का हुक्म है। तो जो 10 लाख या 1 लाख नेकियां मिलनी थी ना हरम के अंदर नमाज पढ़ने की, तो वो अगर आप हुक्म की खिलाफ वर्जी करेंगी तो वो नेकियां नहीं मिलने की, वो नेकियां नहीं मिलेंगी, ठीक है, क्योंकि हुक्म की खिलाफ वर्जी हो रही है, अतात नहीं की जा रही यहाँ पर। तो ऐसे मौके के ऊपर अतात ये है कि नमाज ना पढ़ी जाए, ठीक है, औरतों की बात कर रहा हूं मैं। तो उस वक्त आप नमाज ना पढ़ें और जाकर के बाद में, जब क्योंकि नमाज का वक्त तो खत्म नहीं हो जाएगा, फिर कजा तो नहीं हो जाएगी ना, उस वक्त तो जमात हो रही थी, जमात के बाद तो बहुत देर वक्त रहता है नमाज का, तो जब जमात खत्म हो जाए तो फिर वहां से उठें और फिर जो डेजिग्नेटेड एरियाज होते हैं वहां पे जाकर के फिर अपनी नमाज मुकम्मल करें। ये असल दीन है हमारा, ठीक है, ये है असल दीन, इसी को तकवा कहते हैं, इसी दीन के जरिए से तकवा मिलता है, अतात वाले दीन से तकवा मिलता है, सिर्फ स्कोर कार्ड नेकियों के स्कोर कार्ड भर लेने से तकवा नहीं मिलता, ठीक है, कि भाई ज्यादा जो है वो हज में तो ये पॉसिबल नहीं, हज में ये पॉसिबल क्यों नहीं, बिल्कुल पॉसिबल होता है, बस आपको थोड़ी सी जहमत उठानी पड़ेगी अल्लाह ताला की बात मानने के लिए, थोड़ी सी जहमत उठानी पड़ेगी ना। तो हज भी तो बहुत बड़ी जहमत ही है, जो अपने घर को छोड़ करके जो है वो इतना दूर का सफर करते हैं, और तो भी तो जहमत ही है ना, क्यों करते हैं फिर वो जहमत, अल्लाह के हुक्म के लिए करते हैं ना। तो यहाँ पर भी अगर थोड़ी सी जहमत उठानी पड़ेगी तो उठा लें ताकि अल्लाह ताला का कुर्ब मिल जाए, और ये बिल्कुल पॉसिबल होता है। हमने भी अल्हम्दुलिल्लाह वहां पे जाके देखा है कि क्या मामला होता है, इम्पॉसिबल वाला मामला नहीं होता। जगह नहीं मिलती लेडीज पोर्शन में, नहीं थोड़ा इंतजार कर लें, एक एक औरत हटेगी और आपकी जगह मिल जाएगी, आपको 10 औरतों को हटाने के लिए की तो जरूरत नहीं है ना, अपनी जगह बनाने के लिए एक औरत के हटाने की जरूरत होती है, और किसी तरह घुस करके नमाज पढ़ लें, ठीक है। हत्ता के फिका की किताबों के अंदर ये तक लिखा है कि अगर आपके लिए बिल्कुल जगह नहीं है ना सजदा करने के लिए, सामने फर्श नहीं है आपके लिए, तो जो आगे आपके बंदा मौजूद है ना, ऑफकोर्स औरत के लिए, तो औरत अगर आगे मौजूद है और आपको इतनी जगह नहीं मिल रही कि आप सजदा जमीन के ऊपर कर सके, आप उसी की पीठ पर सजदा कर दें, उसी की पीठ के ऊपर। अल्हम्दुलिल्लाह इस आजिज को इसके ऊपर अमल की भी एक दफा तौफीक मिली, इतना टाइट मामला था कि सजदे के लिए जमीन नहीं मिल रही थी, تو الحمدللہ اسی زمانے میں پڑھا بھی تھا اور فوراً ہی اس کے اوپر اللہ نے عمل کی بھی توفیق عطا فرما دی. اگلا جو بندہ تھا نا سامنے اس کے پیٹ کے اوپر سجدہ کیا تھا. ٹھیک ہے, تو اس یعنی یہ اطاعت کہلائے گی, اور اگر یہ نہ کیا جائے بلکہ اپنی طور پر سکور کارڈ والا معاملہ رکھا جائے گا تو وہ اطاعت نہیں کہلائے گی اور وہ دین نہیں ہوتا. ٹھیک ہے, تو تھوڑی سی کوشش کرنے سے اللہ تعالیٰ جگہ بنا بھی دیں گے, ڈونٹ وری, اللہ تعالیٰ بنا دیں گے. ہمیں کو تھوڑی بنانی ہوتی ہے جگہ, اللہ نے بنانی ہوتی ہے, ہم نے تو خالی نیت کرنی ہوتی ہے اور تھوڑا سا ذرا ایک اسٹیپ اٹھانا ہوتا ہے. اس حدیث میں بھی اس کی شہادت موجود ہے کہ اصل اچھا مسجد نبوی کے اندر جانے کی وجہ کیا بنتی ہے, مسجد نبوی کے اندر سلام کی جو روضہ رسول صلی اللہ علیہ وسلم کے اوپر سلام پیش کرنا ہوتا ہے نا, تو اس کی نیت سے عورتیں مسجد کے اندر جاتی ہیں, اور جب وہ اس نیت سے جاتی ہیں تو پھر وہاں پر جو نماز ہے تو اس کو بھی پڑھ لینا چاہیے. ٹھیک ہے, اس حدیث میں بھی اس کی شہادت موجود ہے کہ اصل عورتوں کے لیے یہی ہے کہ وہ اپنے گھروں میں بیٹھیں, باہر نہ نکلیں, ضرورت کے مواقع مستثنا ہیں. اور ایک حدیث میں رسول اللہ صلی اللہ علیہ وسلم کا ارشاد ہے, لیس للنساء نصیب فی الخروج الا مضطرہ, کہ عورتوں کا باہر نکلنے کے لیے کوئی حصہ نہیں بجز اس کے کہ باہر نکلنے کے لیے کوئی اضطراری صورت پیش آ جائے. اس کے بعد فاطمہ رضی اللہ عنہ کا واقعہ نقل فرمایا, اور اس میں بھی نا بڑی یعنی سوچنے کی بات ہے فاطمہ رضی اللہ عنہ کے واقعے میں. حضرت علی کرم اللہ وجہہ سے روایت ہے کہ میں ایک روز حضرت صلی اللہ علیہ وسلم کی خدمت میں حاضر تھا, آپ صلی اللہ علیہ وسلم نے صحابہ کرام سے سوال فرمایا, ایو شیئن خیر للمرأتی, کہ عورت کے لیے کیا چیز بہتر ہے, اور بہتر کا مطلب سب دوسرے آپشنز کے مقابلے میں زیادہ بہتر. ٹھیک ہے, خیر کا لفظ ہے نا, خیر کا مطلب ہوتا ہے سب سے زیادہ بہتر. ٹھیک ہے, تو صحابہ کرام خاموش رہے, کوئی جواب نہیں دیا. پھر جب میں گھر گیا تو فاطمہ رضی اللہ عنہ سے میں نے یہی سوال کیا. تو ایک پوائنٹ تو اس کے اندر یہ ہے کہ صحابہ کو جب اس کا جواب نہیں معلوم تھا تو انہوں نے اٹکل پچوں کے ذریعے سے اور گیس ورکنگ وغیرہ شروع نہیں کر دی, بلکہ خاموش رہے کہ بھئی نہیں معلوم جواب. تو اکثر کیا ہوتا تھا کہ صحابہ جو ہے وہ یہی بول دیتے تھے کہ اللہ اور اس کا رسول زیادہ بہتر جانتے ہیں. ٹھیک ہے, یا یہ خاموش رہتے تھے. تو علی رضی اللہ عنہ جو ہے وہ بھی خاموش رہے, ان کو بھی یہاں لگے علم کے دروازہ تھے, علم کے باب تھے, رائٹ. تو اپنے گھر گئے اور فاطمہ رضی اللہ عنہ سے یہ ذکر کیا کہ نبی صلی اللہ علیہ وسلم یہ پوچھ رہے ہیں, تو انہوں نے فرمایا, لا یرین الرجال ولا یرونہن, یعنی عورتوں کے لیے بہتر یہ ہے کہ نہ وہ مردوں کو دیکھیں اور نہ مرد ان کو دیکھیں. ٹھیک ہے, تو سب سے بہتر عورت کے لیے کیا چیز ہے کہ نہ وہ مردوں کو دیکھیں نہ مرد ان کو دیکھیں. حالانکہ حرام نہیں ہے مردوں کو دیکھنا, بغیر شہوت کے اگر آپ دیکھ رہے ہیں مرد کو, یعنی ضرورت کے تحت دیکھ رہے ہیں, تو وہ تو جیسے ہی جائز ہوتا ہے. ضرورت کی سچویشن تو کل سمجھایا تھا نا کہ ضرورت کا مطلب کیا ہوتا ہے کہ مجبور. مجبور لفظ کہاں سے نکلا, جبر سے نکلا. جبر کا مطلب کیا ہوتا ہے, فورسڈ. وین یو آر فورسڈ انٹو اے سچویشن, ٹھیک ہے, تو وین یو آر فورسڈ انٹو اے سچویشن, جب آپ کسی سچویشن میں جبرن موجود ہیں, تو اس سچویشن کو کریٹ کرنے کا فاعل کس کو سمجھا جائے گا, اس کا فائل یعنی کام, اس سچویشن کو کریٹ کرنے والا کون ہے. وہ کوئی بندہ نہیں ہوتا. بندہ تو بظاہر ہمیں لگ رہا ہوتا ہے کہ کوئی بندہ جو ہے نا اس کی وجہ سے ہم اس سچویشن میں پھنس گئے. ٹھیک ہے, لیکن اصل جو فائل حقیقی ہوتا ہے وہ اللہ رب العزت کی ذات ہوتی ہے. ٹھیک ہے, تو فائل حقیقی تو اللہ کی ذات ہے. تو اگر ہم کسی مجبوری سچویشن کے اندر پھنس گئے ہیں تو اس کا فائل جو ہے وہ اللہ ہے, اور اللہ تعالیٰ کی نام اعمال کوئی نہیں ہوتے. ٹھیک ہے, کہ اللہ تعالیٰ کے لیے گناہ لکھے جا رہے ہوں, نعوذ باللہ, رائٹ. تو جب ہم ایسی سچویشن میں پھنستے ہیں تو اس کو اسی کو ضرورت کہا جاتا ہے, اور اس میں پھر ہمارے اوپر گناہ نہیں ہوتا. لیکن اگر ہم فائل بنیں گے, ڈوئر بنیں گے کسی سچویشن میں اپنے آپ کو ڈالنے کا, ٹھیک ہے, تو اس پہ پھر جو اس کی وجہ سے کسی گناہ کے مرتکب ہوں گے تو اس کی ذمہ داری ہمارے اوپر ہوگی. اب اس سے نکلنے کے لیے صرف توبہ ہے. ٹھیک ہے, توبہ ندامت کہ مجھ سے غلطی ہو گئی, میں سچویشن میں پھنس گئی, تو اللہ مجھے معاف کر دے, اللہ تعالیٰ نے راستہ کھولا ہوا ہے اس کا. تو اس کے لیے نا ڈوئرز ڈیفائنڈ ہونے کہ جی یہ جو میری سچویشن ہے اس میں فائل کون تھا اس سچویشن کا, کیا میں خود تھی یا کوئی اور تھا. ٹھیک ہے, اگر کوئی اور تھا نا تو کوئی اور کے اندر یعنی 100%, ایک تو کوئی اور جو ہے وہ صرف سبب ہے, وسیلہ ہے اس سچویشن کے بننے کا, اصل میں تو اللہ تعالیٰ ہے. ٹھیک ہے, باقی یہ کہ اب وہ بندہ جو ہے وہ اس نے غلط کام کیا, گناہ کا کام کیا, اب اس کو سزا ملنی چاہیے. تو بھائی اب آپ اس کو سزا دینے پر قادر ہیں یا نہیں ہیں. آپ کا اگر بچہ ہے تو آپ اس بچے کو تھوڑا ڈانٹ ڈپٹ کر سکتی ہیں, ہو سکتا ہے سزا بھی دینی پڑ جائے. لیکن اگر کوئی بڑا ہے تو آپ تو سزا نہیں دے سکتی. ठीक है, तो अब जो है वो या तो काजी को इन्वॉल्व किया जाएगा कि काजी साहब को सजा दिलवाए, और अगर काजी साहब भी नहीं है तो फिर किसको इन्वॉल्व करेंगे, फिर तो कोई इन्वॉल्व नहीं कर सकते ना। तो सबब असबाब के वसीले में बेशक कोई बंदा उसका सबब बन सकता है, और उसको सजा देना ना देना ये यूजली हमारे बस में नहीं होता, लेकिन असल वजह जो होती है वो तो अल्लाह ताला की होती है ना। अल्लाह ताला हमें इन सिचुएशन में डाल के आजमाना चाहते हैं कि देखें इसके रिजल्ट में ये क्या करती है, ये क्या करता है, ठीक है ना। तो हमें इस तरीके से ना हर सिचुएशन को देखना चाहिए कि अल्लाह सबब बन रहा है कि मैं सबब बन रही हूँ, ठीक है। इसी को जिक्र कहते हैं, ठीक है, इसी को जिक्र कहते हैं। सिर्फ तस्बीह फेरने को जिक्र नहीं कहते कि तस्बीह फेर रहे हैं, लेकिन जब सिचुएशन आई तो उस वक्त अल्लाह भूल गया और बंदे याद रहे कि जी उसने ये कर दिया और उसने वैसे कर दिया, उसने ऐसे कर दिया। ऐसा शख्स जो कि तस्बीह फेर रहा हो लेकिन जब किसी सिचुएशन में फंसता हो तो उसको अल्लाह याद ना आए बल्कि बंदे याद आए, ऐसा शख्स जाकिर नहीं कहलाता, ऐसा शख्स गाफिल कहलाता है। गाफिल, गफलत में पड़ा हुआ शख्स, बेशक उसके हाथ में तस्बीह के दाने हो और मुस्तकिल उस पर सुबहान अल्लाह पढ़ रहा हो, या सुबहान रब्बी अल आला, और बहुत सारे माशाल्लाह असकार हैं, वज़ाइफ हैं, इतना इतनी दफा पढ़ लो तो ये मिल जाएगा, इतना इतनी दफा पढ़ लो तो वो मिल जाएगा, माशाल्लाह हम लगे रहते हैं इनके अंदर, ठीक है ना। तो लगे रहे तो बड़ी अच्छी बात है, मिल जाएगा, लेकिन उसकी जो जिक्र का मफहूम होता है ना वो तो हम उससे गाफिल हैं, क्योंकि हमें अल्लाह याद ही नहीं आ रहा कि सिचुएशन के अंदर क्यों फंस गए हैं जी, ठीक है। तो मजबूरी एक और चीज होती है, लेकिन यहाँ पर फरमाया कि उसके बगैर जो है ना, जैसे उसके अंदर खास तौर पर जो आजकल वीडियोस वाला, जैसे चंद दिन पहले आपने से किसी ने सवाल भी किया था कि ये वीडियोस के ऊपर जो है लोग व्हाट्सएप पे वीडियोस भेज देते हैं और उसके अंदर उलमा की तकरीरें होती हैं, ठीक है, तो भाई क्यों देख रहे हैं उलमा को। उसी तरीके से बहुत सारी और वीडियोस लोग पता नहीं दीनी, यानी दीनी मैसेजेस के साथ और दीनी यानी इंस्पिरेशनल चीजों के साथ जो है वो वीडियोज भेजे होते हैं, उसके अंदर जो है वो गैर मर्द और गैर औरतें, ठीक है, नामहरम को देख रहे होते हैं। तो इनसे हमें बचना चाहिए, तभी हम तकवा वाले कहलाएंगे, अदरवाइज फिर गलती हो जाती है बेशक, तो उससे फिर तौबा कर लेना चाहिए, इस्तिगफार कर लेना चाहिए। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब फातिमा तआलान्हा का ये कौल सुना तो आप फरमाया सदकत इन्नहा बिज़ातु मिन्नी, कि उसने सच कहा बेशक फातिमा तो मेरा एक जुज है, ठीक है। अब फातिमा तआलान्हा जो है ना, ये जो पर्दा डिफाइन कर रही थी ना, ये उसकी अल्टीमेट हाइट डिफाइन कर रही थी, ठीक है, बिल्कुल सबसे ऊंचा दर्जा जो कि फातिमा रज़ी अल्लाह तआला के लिए, यानी उन्होंने तो ये काम कर दिखाया, ठीक है, उन्होंने अपनी जिंदगी में ऐसा ही मामला किया। हत्ता कि जब उनकी वफात हुई तो उन्होंने पहली दफा ये वसीयत करी कि मेरे जनाजे को जो है वो रात में उठाया जाए, दिन में ना उठाया जाए, और दूसरी बात ये फरमाई कि जिस जो चौकी सी होती है जिसके ऊपर के मियत को डाल करके कब्रिस्तान लेकर के जाते हैं, तो उस चौकी के ऊपर कुछ भी नहीं होता, बस उसके ऊपर मियत पड़ी हुई होती है, मियत के ऊपर एक सफेद कपड़ा पड़ा होता है या कपड़ा पड़ा होता है कोई, जिससे कि वो मियत ढक जाती है, दूसरों को नजर नहीं आती। लेकिन उन्होंने फरमाया कि दरख्त की ऐसी टहनियां लो कि जो कि लचकदार हों, उन टहनियों को उस चौकी के ऊपर ऐसे डालो कि गोया कि एक खीमा सा बन जाए, ठीक है, और उस खीमे के ऊपर भी एक चादर डालो, एक तो मेरे ऊपर चादर होगी, फिर इस तरीके से जो खीमा बन जाएगा तो उस खीमे के ऊपर भी एक चादर होगी, ताकि कोई जो है ये ना देख सके कि मेरा कद कितना था, मैं मोटी थी कि मैं पतली थी, ठीक है, इतना ज्यादा एहतियात फरमाई। और ये चीज पहली दफा फातिमा तआलान्हा से शुरू हुई ये सुन्नत, और आज तक ये जारी है। आज आपने देखा होगा कि जनाजा जब जाता है तो उसके अंदर उमूमी तौर पर जो मस्जिदों के अंदर पड़ी होती है ना, जिनके अंदर फिर नियत को डाल करके कब्रिस्तान लेके जाते हैं, वो ऐसी ही होती है, मर्दों के लिए भी इस्तेमाल हो जाती है फिर वो, और औरतों के लिए तो यानी बिलूला वो इस्तेमाल होती है। तो ये कमाल एहतियात थी, और इसको कमाल हया कहा जाएगा, कमाल हया और कमाल एहतियात। नबी अलैहिस्सलाम के घराने में परवरिश पाई थी, ठीक है, और नबी सल्लल्लाहु अलैहि वसल्लम की परवरिश से ज्यादा बेहतर परवरिश तो किसी के यहाँ नहीं हो सकती है ना। तो इस वजह से देखें ये जो है ना, ये इनकी मिसाल किसकी थी, फातिमा रज़ी अल्लाह तआला अन्हा की मिसाल कैसी थी, ये औलाद वाली मिसाल थी, ठीक है, कि शी वॉज रेज्ड इन इस्लाम, ठीक है, अगरचे कि इनकी पैदाइश जो है वो बेसत नबी सल्लल्लाहु अलैहि वसल्लम से पहले हो गई थी, लेकिन उस वक्त तो बहुत ही छोटी थी, लेकिन जितने इनकी उठान हुई ये दीन इस्लाम के अंदर उठान हुई। तो दीन इस्लाम के अंदर जब उठान होती है ना, तो वो تربیت کے ساتھ اٹھان ہوتی ہے، تربیت کے ساتھ پرورش ہوتی ہے. ہم میں سے اکثر ایسے ہیں کہ ہماری مثال جو ہے وہ بڑی عمر کے صحابہ کے جیسی ہے، جن کی کہ زندگی کا ایک بڑا حصہ نافرمانی میں گزرا. ٹھیک ہے، ان کا بھی نافرمانی میں گزرا، شرک میں کی نافرمانی سب سے بڑی نافرمانی ہوتی ہے، کفر کی نافرمانی میں. ہم لوگ جو ہیں وہ پیدائشی مسلمان ہیں، لیکن پیدائشی مسلمان ہونے کے علاوہ اور زیادہ کوئی خاص دینداری نہیں. رائٹ، نماز روزے کی پابندی، کسی کے والدین نے اس کو کہہ دیا تو اس نے نماز کی پابندی کر لی، روزے کی پابندی کر لی. گناہوں سے بچنا یہ تو ہم جانتے ہی نہیں یہ کیا چیز ہوتی ہے. ٹھیک ہے، دین کا شعور حاصل کرنا، دین کی ضروریات کا علم حاصل ہونا، اس کا تو کسی کا دھیان ہی نہیں تھا نا. سب کے سب ڈاکٹر بنے، انجینئر بنے، لائر بنے، اور کوئی کچھ بنا، کوئی کچھ بنا. ٹھیک ہے، لیکن دین کے کیا علوم کیا ہوتے ہیں، دین کی ضروریات کے کیا علوم ہوتے ہیں، اس کا کچھ بھی نہیں پتا تھا نا. تو یہ تو پھر نیکوں کی صحبت میں آنے کے بعد، مشائخ سے تعلق بننے کے بعد، پھر جو ہے وہ اپنی زندگی کو تبدیل کیا، پھر شریعت اور سنت کے مطابق آپ کو اٹھانا شروع کیا. تو ہماری جو ایک بڑی عمر کا حصہ ہے وہ گزر چکا ہے نافرمانی کے اندر، تو عادتیں بن چکی ہیں شریعت کے خلاف، سنت کے خلاف ہماری عادتیں بن چکی ہیں. ٹھیک ہے، لیکن ہماری جو اولادیں ہیں جو ہمارے ہاتھوں میں پرورش پا رہی ہیں، جبکہ ہم مسلمان، ہم توبہ کر چکے، ہم نیک بن چکے، اب ہمیں اپنی اولادوں کو تو اس سائیکل سے نہیں گزارنا ہے نا کہ جس سائیکل سے ہم گزرے، نافرمانی کے سائیکل سے، رائٹ، دنیا پرستی کے سائیکل سے، رائٹ، خواہش پرستی کے سائیکل سے. ہم اپنی اولادوں کو کیوں گزاریں؟ نہیں گزار سکتے ہم اپنی اولادوں کو اس سائیکل سے کہ جی وہ دنیا دیکھیں اور پھر خود سے سیکھیں. یہ طریقہ نہیں ہے، یہ اللہ کا طریقہ نہیں ہے، اسلام کا طریقہ نہیں ہے. تو نبی علیہ السلام نے اپنی اولاد کو کیسے پرورش دی؟ کہ بالکل 100% اطاعت کے اندر، 100% اسلام کے اندر پرورش دی. اور جب ایسی پرورش ان کو ملی تو ان کا مزاج جو ہے اس کے اندر حیا 100% کوٹ کوٹ کر کے بھر گئی. ٹھیک ہے، تو یہ اولاد کو پرورش دینا یہ ہماری ذمہ داری ہے. ہمیں ان کو گناہوں کا ایکسپوجر دینے کے بجائے ان کو دین کا ایکسپوجر دینا ہے، ان کو ایمان کا ایکسپوجر دینا ہے، تاکہ ان کے اندر جو ہے نا یہ کیفیات جو ہیں کوٹ کوٹ کر کے بھر جائیں. تو فاطمہ رضی اللہ عنہا کا ایسا معاملہ تھا. پھر آگے واقعہ عفق کا بھی لکھا کہ جو واقعہ عفق جو سبب حضرت صدیقہ رضی اللہ تعالیٰ عنہا کی جنگل میں رہ جانے کا پیش آیا وہ یہی تھا کہ ازواج مطہرات کا پردہ صرف برقع چادر ہی کا نہیں تھا، بلکہ وہ سفر میں بھی اپنے حودج جس کو کہ شغدف بھی کہتے ہیں اس میں رہتی تھیں. یہ شغدف ہی اونٹ کے اوپر سوار کر دیا جاتا تھا اور اسی طرح اتارا جاتا تھا. شغدف مسافر کا مثل مکان کی ہوتا تھا. اس واقعے میں جب قافلہ چلنے لگا تو حسب عادت خادموں نے شغدف کو یہ سمجھ کر اونٹ پر سوار کر دیا کہ ام المومنین اس کے اندر موجود ہیں، اور واقعہ یہ تھا کہ وہ اس میں نہیں تھیں بلکہ طبی ضرورت کے لیے باہر گئی ہوئی تھیں. اس مغالطے میں قافلہ روانہ ہو گیا اور ام المومنین جنگل میں تنہا رہ گئی. یہ واقعہ بھی اس بات کا قوی شاہد ہے کہ حجاب شرعی کا مفہوم رسول اللہ صلی اللہ علیہ وسلم اور ازواج مطہرات نے یہی سمجھا تھا کہ عورتیں اپنے مکانوں میں، سفر میں ہوں تو اپنے شغدب میں رہیں، ان کا وجود مردوں کے سامنے نہ آئے. اور جب سفر کی حالت میں حجاب اشخاص کا یہ اہتمام تھا تو حضر میں کتنا اہتمام ہوگا، کیونکہ سفر کے اندر تو ریلیکسیشن ہو جاتی ہے، ٹھیک ہے، نماز بھی عادی ہو جاتی ہے، روزے بھی معاف ہو جاتے ہیں، ٹھیک ہے، لیکن پردے کا اہتمام یہ لوگ سفر میں بھی اتنا کرتے تھے، تو حضر یعنی جب آپ کا قیام ہوتا ہے اپنے گھر کے اندر تو پردے کا کتنا اہتمام ہوتا ہوگا. دوسرا درجہ حجاب بالبرقع، ضرورت کے مواقع میں جب عورت کو گھر سے باہر جانا پڑے تو اس وقت کسی برقع یا لمبی چادر کو سر سے پیر تک اوڑھ کر نکلنے کا حکم ہے جس میں بدن کا کوئی حصہ ظاہر نہ ہو. یہ سورہ احزاب کی اس آیت سے ثابت ہے جو آگے آ رہی ہے کہ یا ایھا النبی قل لازواجک و بناتک و نساء المؤمنین یدنین علیہن من جلابیبہن، یعنی اے نبی صلی اللہ علیہ وسلم آپ اپنے ازواج مطہرات اور بنات طاہرات کو اور عام مسلمانوں کی عورتوں کو حکم دیں، نساء المؤمنین عام مسلمانوں کی عورتوں کو حکم دیں کہ اپنی جلباب استعمال کریں. جلباب اس لمبی چادر کو کہتے ہیں جس میں عورت سر سے پیر تک مستور ہو جائے. روی ذالک عن ابن عباس رضی اللہ تعالیٰ، ٹھیک ہے، دیکھیں ابن عباس رضی اللہ تعالیٰ ان کا جو ہے ہم نے کل پڑھا تھا یا سورہ نور کی تفسیر میں انشاءاللہ ہم پڑھیں گے کہ ان کے نزدیک جو ہے نا وہ ابن عباس رضی اللہ تعالیٰ کے نزدیک یعنی یہ وہ صحابی ہیں کہ جو کہ تیسرے درجے کا جو حجاب ہے نا کہ چہرہ اور ہتھیلیاں شامل ہیں کہ نہیں ہیں حجاب کے اندر، ٹھیک ہے، تو ان کا اوپینین یہ ہے کہ چہرہ اور ہتھیلیاں جو ہیں وہ نامحرم کے سامنے کھول سکتی ہیں. ٹھیک ہے، تو یہ ہم نے اوپینین پڑھا تھا کل. 214 पेज के ऊपर बिल्कुल पहली लाइन में, लेकिन इन्हीं का ये कॉल है कि जब निकलें तो सर से लेके पैर तक ढांप के निकलें। अब एक सिंपल अकल वाला इंसान जब इन दोनों कॉलों को कंबाइन करता है तो क्या चीज सामने आती है कि जरूरत के तहत खोल सकती हैं, लेकिन ये मामूल नहीं होना चाहिए कि जी खोल करके ही निकलना है, ठीक है, चेहरे को खोल करके ही निकलना है, ये मामूल नहीं है, बल्कि खोल सकती हैं जरूरत जब पड़ेगी। जैसे कि पासपोर्ट की फोटो खिंचवानी होती है तो वो नामहरम ही फोटोग्राफर होता है, जो हमारे पाकिस्तान के अंदर वो आईडी कार्ड वाले सिस्टम वाले लोग होते हैं, ऑफिस के लोग, कोई आपका शौर तो आकर के आपकी तस्वीर नहीं खींच सकता वहां पर, उन्हीं को तस्वीर खींचनी होती है। उसी तरीके से वीजा, उसी तरीके से जो है वो जब एयरपोर्ट के ऊपर अगर औरत मौजूद हो इमिग्रेशन के ऊपर, या औरत अवेलेबल हो, हम तो जाकर के डिमांड करते हैं कि जी किसी औरत को भिजवाए, तो औरत भिजवा दे, वो फिर अमेरिका के अंदर भी औरत को अवेलेबल करते हैं वो, ठीक है, पाकिस्तान के अंदर तो एक दो औरतें होती हैं बैठी हुई इमिग्रेशन के ऊपर, तो औरत ही के ऊपर के वाले काउंटर के ऊपर जाते हैं और फिर क्या कर लेते हैं, एक जो है वो कार्ड सा रखते हैं साथ मेरी वाइफ, और वो कार्ड को जो है वो एक तरफ रखती है और बुरके को जो है वो सामने से खोल लेती है, तो एक तरफ से जो है बुरके का कपड़ा वो कवर बन जाता है, दूसरी तरफ से जो है वो कार्ड कवर बन जाता है, और सामने वाली इमिग्रेशन के ऊपर जो औरत खड़ी होती है वो देख लेती है, ठीक है, और वो तस्वीर को वेरीफाई कर देती है, शी इज फाइन विद दैट, ठीक है। उसी तरह अमेरिका में भी अगर कभी जरूरत पड़ती है तो इसी तरह तरीके से करते हैं, जाहिर पीछे इमिग्रेशन में लंबी लाइन पड़ी लगी होती है लोगों की, तो जब ये चीज अवेलेबल है, ये ऑप्शन अवेलेबल है, तो व्हाई नॉट यूज इट। लेकिन जब ये ऑप्शन अवेलेबल ना हो, सिर्फ मर्द हो या कोई और ऐसी डिफिकल्ट सिचुएशन हो जाए कि जी वो इनकार ही करते नहीं जी सॉरी हम औरत को नहीं लाते ला सकते अभी, ठीक है, तो फिर जो है वो ये गुंजाइश मौजूद है कि आप मर्द के सामने भी अपना चेहरा खोल करके उस यानी आइडेंटिफिकेशन के प्रोसेस को मुकम्मल करें, फसाद क्रिएट ना करें वहां पर, ठीक है। तो इस तरीके से इन दोनों को कंबाइन करके क्या पता लगा कि चेहरे का पर्दा तो है और इसकी अंदर इख्तलाफ नहीं है दरअसल, तो वो पॉसिबिलिटी के अंदर इख्तलाफ है कि हाँ भाई, यानी ऑप्शन के अंदर इख्तलाफ है कि कोई कहते हैं कि नहीं जी ना खोला, नहीं बिल्कुल ही ना खोले, कहते हैं नहीं जी जरूरत के तहत भी खोल सकते हैं, और जो है वो अगर खुल गया ये यानी गुनाह वाला मामला ना होगा, ठीक है। इब्ने जरीर ने अपनी सनद के साथ हजरत अब्दुल्लाह इब्ने अब्बास से इस्तेमाल जलबाब की सूरत ये नकल की है कि औरत सर से पांव तक इसमें लिपटी हुई हो और चेहरा और नाक भी इससे मस्तूर हो, सिर्फ एक आंख रास्ता देखने के लिए खुली हो। इस आयत की कुछ भी तफसीर आगे आती है, यहाँ सिर्फ ये बतलाना मंजूर है कि जरूरत के वक्त जब औरत घर से निकलने पर मजबूर हो तो उसको पर्दे का ये दर्जा इख्तियार करना जरूरी है कि जलबाब वगैरह में सर से पांव तक मस्तूर हो और चेहरा भी बजुज एक आंख के छुपा हुआ हो। अब कल किसी ने सवाल लिखा था लेकिन वो मैंने देखा नहीं टाइम पे, क्लास खत्म होने के बाद नजर आया था कि वो ये कह रहे थे कि जी अगर कल चूंकि ये बात कही थी कि यानी एक आंख की बजाय दो आंख वाले जो निकाब हैं वो मारूफ हो गए हैं अब आज के दौर में, और उलमा की तरफ से भी उनके ऊपर कोई यानी ऐसा नहीं लगाया जा रहा है कि नहीं ये बिल्कुल हराम है और ये खिलाफ है यानी उसूलों के, तो दो आंखें जो खुली वाला मामला है तो हमने बड़े मशायख के यहाँ बड़े का उलमा के यहाँ भी ये वाला निकाब राइज देखा है। तो अब इसमें चूंकि यानी जाहिर बहुत सारी चीजें चेंज हो गई हैं तो इलाकों के हिसाब से और वक्त के हिसाब से औरतों का बाहर जाना के मामला जो है वो अब रिलेटिवली पहले के मुकाबले में ज्यादा हो गया है, और खुसूसन बड़े शहरों के अंदर और जो लोग बाहर के मुल्कों के अंदर रहते हैं तो उनके लिए तो और भी ज्यादा इसकी जरूरत पड़ती रहती है, तो इस वजह से एक की बजाय जो है वो दो आंखों का मामला तक आ गया है। लेकिन किसी ने सवाल ये किया कि जी अगर ये आंखों का मामला यानी ऐसा हो कि इतना ज्यादा खुल गया हो कि जी नाक भी जो है वो वाजे हो जाए, या आधा चेहरा जो है कुछ औरतें इस तरह से निकाब करती हैं कि आधा चेहरा खुला हुआ होता है और आधा जो है वो उन्होंने सिर्फ यानी लिप्स का एरिया जो है वो कवर कर लिया होता है, बाकी सारा सारा खुला हुआ होता है, तो भाई इसके बारे में यही कहा जाएगा कि देखें एक उसूल की बात समझने की है कि ये जो जितनी भी हम सारी चीजें पढ़ रहे हैं ना, अभी तो हम हाई लेवल के रूल्स पढ़ रहे हैं, ठीक है, बाकी थोड़ी और तफसील जो है उस सूरह नूर की तफसीर के अंदर फिर हमने पढ़नी है जरा और लो लेवल डिटेल्स, तो ये जितने भी डिटेल्स हम पढ़ रहे हैं तो हम कर क्या रहे हैं, हम जो है वो स्टैंडर्ड्स डिफाइन कर रहे हैं, ठीक है, स्टैंडर्ड यानी जिसको बेंचमार्क कहते हैं कि जी दिस इज व्हाट द शरिया वांट्स, दिस इज व्हाट द शरिया डिजायर्स, ठीक है, तो ये हमें ये हमारा गोल है, ये हमें यहां तक हमें पहुंचने की कोशिश करनी है, लेकिन क्या हम पहुंच पा रहे हैं कि हम नहीं पहुंच पा रहे हैं, तो ये फिर हमारे अपने इंस्पिरेशन के ऊपर, हमारे अपने मोटिवेशन के ऊपर, हमारे अपने जज्बात के ऊपर, हमारे अपने तकवा के ऊपर डिपेंड करता है। ठीक है, तो ये हम स्टैंडर्ड्स डिफाइन करना ये जरूरी है ताकि कोई आकर के दीन को अपने मन मर्जी के मुताबिक रीडिफाइन ना करे, यानी दीन को रीडिफाइन ना करे कोई कि जी नहीं दीन में तो ये है ही नहीं, ठीक है, ऐसा तो होता ही नहीं है, ये तो बस मौलवियों की बनाई हुई बातें, जैसे कि आम एक जुमला मशहूर हुआ है, ठीक है, तो ये कोई ना कर सके, दीन को डिफाइन किया जा सके। अब अमल जो होता है वो इंसान के अपने तकवा के लेवल के ऊपर होता है कि वो कितना कर रहा है, इतना छुपा रहा है कि इतना छुपा रहा है कि इतना छुपा रहा है, और इसके अलावा खाली छुपाने वाला मसला कोई थोड़ी है, और भी तो कितनी सारी चीजें दीन के अंदर कि ये करो ऐसे करो, ऐसे अमल करो, ऐसे अमल करो, तो भाई दीन में डिफाइन होता है कि अमल इतना करना चाहिए, ठीक है, लेकिन अब हम कर पाते हैं कि नहीं कर पाते हैं, रोजाना तहज्जुद पढ़ पाते हैं कि नहीं पढ़ पाते, ठीक है, हर नमाज जो है वो तकबीर उला के साथ जमात के साथ पढ़ पाते हैं कि नहीं पढ़ पाते हैं, ये तो हमारे अपने अहवाल के ऊपर होता है ना। तो स्टैंडर्ड्स डिफाइन करना ये एक जरूरी यानी जरूरत दीन होती है जिसका जिसका के उलमा की जिम्मेदारी होती है स्टैंडर्ड्स को डिफाइन करना, ठीक है। अब हर इंसान के अपने अमल जो होता है वो उसके यानी अपनी तौफीक के हिसाब से होता है, अपने तकवा के हिसाब से होता है, तो इस वजह से हमें जो है ना वो यानी ये चीजें जो स्टैंडर्ड्स हैं वो हमें इसलिए पता होने चाहिए कि एक तो हम जो है वो दीन की गलत डेफिनेशन का शिकार ना हो जाए, ठीक है, ये जो उलमाए सू होते हैं या ऐसे ही जो है वो किताबें पढ़ करके उन्होंने अपने तौर पे समझा होता है दीन को, तो वो आकर के हमें गुमराह ना कर सके, हमें मिसगाइड ना कर सके, ठीक है, एक बात। दूसरी रीजन ये होती है कि अगर कोई कोई गलत काम कर रहा है यानी स्टैंडर्ड्स के खिलाफ कोई कर रहा है, तो हम जो है उस उसको ये ना समझना शुरू कर दें कि जी ये बिल्कुल ठीक कर रहा है, ठीक है, कि है स्टैंडर्ड्स के खिलाफ काम कर रहा है, लेकिन हम जो है वो ये कह रहे हैं कि नहीं जी ये तो बिल्कुल ठीक कर रहा है, ठीक है, तो ये भी जो है वो दीन की एक एक तरह से रीडेफिनेशन हो जाएगी, क्योंकि वो बंदा ठीक नहीं कर रहा और आप कह रहे हैं जी ठीक कर रहा है, भाई आप कैसे कह सकते हैं वो ठीक कर रहा है, आप कोई खुदा तो नहीं है, आप कोई रसूल तो नहीं है कि आप जो है वो दीन को डिफाइन करना शुरू कर देंगे, हाँ जी वो तो बिल्कुल ठीक कर रहे हैं, ठीक है, तो ये भी एक रीजन होता है स्टैंडर्ड्स का इल्म हासिल होने का, ठीक है, लेकिन ये स्टैंडर्ड्स का इल्म हासिल होना इसलिए नहीं होना चाहिए कि हम दूसरों के बारे में बदगुमान होना शुरू हो जाए, जजमेंटल होना शुरू हो जाए, ठीक है, कि जी वो तो इतनी बुरी है और वो ये नहीं करती है और उसको ये भी करना चाहिए था और उसको वो भी करना चाहिए था और वो ऐसी है वो वैसी है, ठीक है, ये बिल्कुल भी जायज नहीं है, ठीक है, लेकिन एक और भी इसके अंदर एस्पेक्ट है, वो एस्पेक्ट ये है कि अगर हम किसी को स्टैंडर्ड से एक्सेप्शन लेता हुआ देख रहे हैं और हमें उनके अहवाल का पता है कि भाई ये अमल कर सकते हैं, इनके हालात जो है वो इस काबिल हैं कि वो स्टैंडर्ड्स के ऊपर अमल कर सकें, लेकिन वो किसी गलती की वजह से, किसी गलत फहमी की वजह से या किसी कमजोरी की वजह से नहीं कर पा रहे, तो अब हम उनको एनकरेज कर सकते हैं, अब हम उनको दावत दे सकते हैं, अब हम उनको तबलीग कर सकते हैं, और ये तबलीग और दावत जो है ये खालिसतन खैरख्वाही की नीयत से होनी चाहिए, ठीक है, तो इसको जो है फिर दीन के अंदर अमर बिल मारूफ नहीं अनिल मुनकर भी कहा गया, इसको दावत और तबलीग भी कहा गया, इसको जो है वो यानी नसीहत भी कहा गया, ठीक है, तो नसीहत की नीयत से किसी को बता देना कि, और लेकिन ऐसे शख्स को बताना चाहिए कि जिसके अहवाल का हमें अंदाजा हो कि भाई ये कर सकता है स्टैंडर्ड के ऊपर अमल, ये इससे बेहतर भी कर सकता है, लेकिन बस एक खौफ की वजह से या किसी और ऐसी कमजोरी की वजह से नहीं कर रहा है, तो अब आप उसको इनकरेज करना और उसको जो है वो सपोर्ट करना, इस नीयत से फिर आप उसको दावत तबलीग का काम कर सकते हैं, ठीक है, तो ये चंद बातें ना हमें याद रखनी चाहिए इन सब जो हम डिस्कशन कर रहे हैं, जितना हम पढ़ रहे हैं ना, ये बहुत जरूरी है ये चीजें जहन के अंदर रहना। अच्छा, किसी ने लिखा है मिनिमम किस एज के बच्चे से पर्दा है, नहीं एज की एग्जैक्ट वो नहीं है, इसकी तफसील इंशाल्लाह सूरह नूर की तफसील में देख लीजिएगा, ठीक है। अच्छा, ये सूरत भी इत्तेफाके, अच्छा ये एक मिनट, अच्छा एक और भी बात रिमाइंड करवा दूं कि लेक्चर में ना अक्सर सारी बातें समझ में नहीं आती हैं, ठीक है, तो इस वजह से अल्लाह ताला ने जो आसानी फरमाई है कि लेक्चर की रिकॉर्डिंग भी है, तो उस रिकॉर्डिंग को भी सुन लेना चाहिए। या ये कि तकरार आपस में करके कि जी वो कह क्या रहे थे, मेरे तो बात समझ में नहीं आई, बहुत होता है। मर्दों को भी समझ में नहीं आती है, और औरतें जो है वो जरा ज्यादा मसरूफ होती हैं बच्चों वगैरह के साथ, तो इस वजह से ना उनको भी बहुत सारी बातें समझ में नहीं आ रही होती है लेक्चर में, ठीक है। तो इट्स नॉट, डोंट कंसिडर इट एंड ऑफ द वर्ल्ड। और ऐसा भी ना करें कि लेक्चर के अंदर एक बात बिल्कुल सामने की जा रही है, फिर उसी को जो है वो जरा अल्फाज बदल करके पूछा जा रहा है, ठीक है। तो अच्छा, पूछ रहे हैं कि ये रिकॉर्डिंग कैसे बनी है, तो उसका मतलब ये है कि आप व्हाट्सएप ग्रुप के ऊपर नहीं है। तो व्हाट्सएप ग्रुप के ऊपर हर क्लास के बाद रिकॉर्डिंग का एक लिंक भेजा जाता है, तो उसमें शामिल होने के लिए आप को क्या, कैसे आप बोल सकती हैं, आपका व्हाट्सएप नंबर क्या है, हमारे पास तो नहीं है, तो हम आपको लिंक भेज दें जिससे कि आप उस ग्रुप में सब्सक्राइब हो जाएं। ये एक व्हाट्सएप नंबर दे यहाँ पे लिखा है, जो कि एक्चुअली एक मिनट, खैर मैं लिख दूंगा, मुझे खुद भी अपना व्हाट्सएप नंबर मेरा डिफरेंट है। यही है, अच्छा ठीक है, आपको आपको मिल गया तो आप ऐड कर देंगे इंशाल्लाह। अच्छा, तो दूसरा दर्जा हिजाब बिल बुर्का, कोई सुबह साहिबा आप प्लीज इनका नंबर नोट कर लेंगे, बाद में बता दीजिए। इब्ने जरीन ने अपनी सनद के साथ हजरत अब्दुल्ला इब्ने अब्बास, ये भी हमने पढ़ लिया था। अच्छा, ये सूरत भी बेइत्तेफाक फुकहाए उम्मत जरूरत के वक्त जायज है, मगर अहदीस सहीहा में इस सूरत के अख्तियार करने पर भी चंद पाबंदियां आयद की हैं कि खुशबू ना लगाए हुए हो, ठीक है, ऐसी खुशबू ना हो जो कि फैलने वाली खुशबू हो, ठीक है। तो औरतों को ऐसी खुशबू लगाने से मना किया गया है। बचने वाला कोई जेवर ना पहने, रास्ते के किनारे पर चले, मर्दों के हुजूम में दाखिल ना हो, ठीक है। तो ये वही स्टैंडर्ड वाली बात है कि इनका एहतियात, इनका यानी जितना एहतियात करेंगे तो उतना बेहतर होगा, और जब सिचुएशंस ऐसी होती हैं कि जब किनारे पर चढ़ना मुमकिन ना हो, मुमकिन ही ना हो, तो अब उस मौके के ऊपर मजाक नहीं करना चाहिए कि जी मैं कैसे किनारे पर चलूँ, ठीक है। बस सीधी अकल से का इस्तेमाल करना चाहिए कि भाई इस वक्त किनारे पर नहीं चल सकती हूँ, ठीक है, कचरा पड़ा हुआ है या किनारे के ऊपर कोई ऐसी कोई मसला है, तो उस वक्त जो है वो बीच के ऊपर चलना है। लेकिन फिर अल्लाह ताला भी बेहतर जानते हैं कि जी किनारे पर चलना इसके लिए मुमकिन नहीं है, तो उस वक्त जो है वो बीच पर चल रही है। तो ये एक मुस्तकिल का कनेक्शन जो अल्लाह ताला के साथ रहता है ना, कि अपने हर हर फेल को इंसान देखता रहे कि मैं जो काम कर रही हूँ वो अल्लाह ताला की रजा की खातिर ही कर रही हूँ, बेशक जो है वो किसी नॉर्म के खिलाफ करना पड़ रहा है, लेकिन अल्लाह मुझे पता है कि मैं यानी ये मैं जो काम कर रही हूँ तो नॉर्म के खिलाफ है, लेकिन ये इस किसी ने अपने आप को अनम्यूट कर दिया है, तो फिर से एक्ट हो रहा है। उमर साहब आप जरा म्यूट कर दीजिएगा इनको। उमर साहब भी आप नंबर भी नोट कर लीजिएगा प्लीज, बाद में बता दीजिएगा। अच्छा, तीसरा दर्जा पर्दा शरी का जिसमें फुकहा का इख्तलाफ है, वो ये है कि सर से पैर तक सारा बदन मस्तूर हो, मगर चेहरा और हथेलियां खुली हों। जिन हजरात ने इल्ला मा ज़हरा की तफसीर चेहरे और हथेलियों से की है, उनके नजदीक चूंकि चेहरा और हथेलियां हिजाब से मुस्तस्ना हो गई हैं, इसलिए उनको खुला रखना जायज हो गया, ठीक है। और उसके बारे में फिर तफसील भी आगे आएगी इंशाल्लाह, और थोड़ी हम ऑलरेडी डिस्कस कर चुके हैं। जिन हजरात ने मा ज़हरा से बुरका जलबाब वगैरह मुराद ली है, वो उसको नाजायज कहते हैं। हजरत अब्दुल्ला इब्ने मसूद जो है वो मा ज़हरा की तारीफ जो है वो बुरके से करते हैं, क्योंकि बुरका जो है वो जब इंसान जब औरत पहन के बाहर निकलती है ना, तो वो सबके सामने जाहिर होता है, यानी बुरका जाहिर होता है, ठीक है। तो मा जहरा का मतलब बुरका है, मा जहरा का मतलब जिस्म का कोई हिस्सा नहीं है। ये हजरत अब्दुल्ला इब्ने मसूद रज़ियल्लाहु अन्हु की तफसीर है, और अब्दुल्ला इब्ने मसूद रज़ियल्लाहु अन्हु जो थे ये फकीह सहाबी थे, ठीक है। इनकी जो स्पेशलिटी है सहाबा के दरमियान वो ये है कि ये यानी फकाहत में ये सबसे आगे थे, और हजरत यानी यानी फुकाहे यानी जो जो खुलफाए राशिदीन थे ना उनसे आगे नहीं थे, लेकिन इन जनरल जो फिका वाली वाली वाला इल्म आगे ट्रांसफर हुआ है उम्मत के अंदर, वो अब्दुल्ला इब्ने मसूद रज़ियल्लाहु अन्हु से ट्रांसफर हुआ है। और अब्दुल्ला इब्ने अब्बास रज़ियल्लाहु अन्हु की खसूसियत क्या है? वो फिका वाली खसूसियत नहीं है उनकी, उनकी खसूसियत जो है वो कुरान की तफसीर वाली खसूसियत है। तो इब्ने मसूद जो है वो उसमें मामले में कि भाई जो समझ है, यानी जो चीज नबी सल्लल्लाहु अलैहि वसल्लम ने डायरेक्ट नहीं बतलाई, ठीक है, तो उसका सही नतीजे पर पहुंचना कि इससे क्या मुराद है, ये अब्दुल्ला इब्ने मसूद अल-तनान की स्पेशलिटी है। तो जिन्होंने जायज कहा है उनके नजदीक भी ये शर्त है कि फितने का खतरा ना हो, मगर चूंकि औरत की जीनत का सारा मरकज उसका चेहरा है, इसलिए इसको खोलने में फितने का खतरा ना होना शाज़ो नादिर है। इसलिए अंजाम कार आम हालात में इनके नजदीक भी चेहरा वगैरह खोलना जायज नहीं है। यानी अगर अल्टीमेट कंक्लूजन क्या हो कि इनके नजदीक भी चेहरा खोलना जायज नहीं है, क्योंकि यानी औरत की जो खूबसूरती होती है, जो खास अट्रैक्शन होती है, वो तो चेहरे में ही होती है, और चेहरा ही जो है वो उसको दूसरी औरतों से मुमताज करता है, ठीक है, और चेहरे से ही पता लगता है कि ये है कौन, ठीक है, बदन से तो नहीं पता लगता कि ये है कौन, कहाँ रहती है, ये किसकी के घर की फर्द है, क्या है इसका, ठीक है। तो असल तो जीनत जो है वो दरअसल चेहरे के अंदर ही होती है। तो इसी वजह से ना इस जुमले को हजरत मुफ्ती मोहम्मद शफी रहमतुल्लाह अलैह ने बार बार रिपीट किया है, यहाँ भी रिपीट किया है और सूरह नूर की तफसीर के अंदर भी रिपीट किया है कि औरत की जीनत का सारा मरकज, मरकज यानी सेंटर ऑफ अट्रैक्शन जो होती है वो तो चेहरा ही होता है, ठीक है, तो चेहरे को खोलना जो है वो यानी फितने का मूजब बन जाता है। आइमे अरबा में से इमाम मालिक, शाफी, अहमद इब्न हम्बल रहमतुल्लाह अलैहिम तीनों इमामों ने तो पहला मजहब इख्तियार करके चेहरा और हथेलियां खोलने की मुतलकन इजाजत नहीं दी है, ठीक है, कि ऐसी इजाजत नहीं है इनके नजदीक कि चेहरा जो है वो आप अनकंडीशनल खोल सकते हैं। जैसे कि आपने देखा होगा ईरान की औरतें जो पर्दा करती हैं जिस तरीके से, तो उनके यहाँ पर्दा है ही लंबी चादर का, जो उनके जो ऑब्जर्विंग औरतें होती हैं वो लंबी चादर का पर्दा करती हैं और चेहरा उनके यहाँ 100% खुला होता है, हर हाल में खुला होता है, वो कभी भी चेहरा नहीं ढकती, ठीक है, तो वो कहलाएगा मुतलकन चेहरा खोल के रखना, ठीक है। और हमारी औरतें जो हैं वो जो अगर खोल के रखती हैं तो वो फिर यानी उसकी रीजन जो है वो कोई ऐसा यानी खास केस ही बनता है कि जिसके अंदर कि वो अगर खोल रही हैं तो वो फिर इस उसूल के तहत खोल लेती हैं, जो जो कि यानी इख्तलाफी वाला मामला है, तो उसके तहत वो खोलती हैं, अदरवाइज जो है मुतलकन नहीं खोल के रखती, ख्वाह फितने का खौफ हो या ना हो। तो यानी इन्होंने फिर फरमाया कि चाहे फितने का खौफ हो चाहे ना हो, चेहरा नहीं खोलना चाहिए। इमाम आजम अबू हनीफा रहमतुल्लाह ने अगरचे दूसरा मसलक इख्तियार फरमाया कि खोल सकती हैं औरतें, मगर खौफ फितने का ना होना शर्त करार दिया। इमाम अबू हनीफा ने भी फितने का ना होना जो है ना ये शर्त करार दिया, और चूंकि आदतन ये शर्त मफकूद है, यानी ये शर्त कि फितना ना हो, तो ये चूंकि आदतन यानी जो जनरल हालात होते हैं मुआशरे के, तो ये चीज जो है ना ये मफकूद है, यानी नॉन एग्जिस्टेंट है ये वाली केस, ये औरत का चेहरा खुला हुआ और वो फितने का सबब ना बने। इसलिए फुकहाए हनफिया ने भी गैर महरमों के सामने चेहरा और हथेलियां खोलने की इजाजत नहीं दी है, ठीक है। तो फुकहाए हनफिया ही ने, जो कि इमाम अबू हनीफा के बाद जो उनके शागिर्द या शागिर्दों के शागिर्द थे बाद में, तो यानी दुनिया के अहवाल के हिसाब से फिर उन्होंने ये फतवा दिया कि गैर महरम मर्दों के सामने चेहरों और हथेलियां खोलने की भी इजाजत नहीं है। हथेलियां, ठीक है, जो बीच का पाम जिसको कहते हैं। मजाहिब आइमे अरबा की रिवायतें इन मजाहिब की मुस्तनद किताबों के हवाले से रिसाला तफसीलुल खिताब जुज अहकाम कुरान मुफसल बयान कर दी गई हैं। हनफिया का असल मजहब चूंकि चेहरे और हथेलियों को हिजाब से मुस्तस्ना होने का है, इसलिए इस जगह मजहब हनफिया की चंद रिवायात नकल की जाती हैं जिनमें बवजह खौफ फितना ममानियत करने का हुक्म मजकूर है। तो इसको भी हम क्विकली पढ़ लेते हैं कि समझ लो, इसका तर्जुमा पढ़ लेते हैं कि समझ लो कि किसी उस के सतर में दाखिल ना होने और उसकी तरफ नजर के जायज होने में कोई तलाजुम नहीं है, ठीक है, यानी ये दोनों एक दूसरे की लाजिम व मलजूम नहीं है कि जी कोई चीज सतर में दाखिल नहीं है, तो इसका मतलब ये हुआ के नजर करना भी उसकी तरफ जायज है, ये चीज नहीं है, ठीक है, यानी ऐसा नहीं है कि अगर वो सतर में नहीं है तो नजर करना भी जायज हो गया, यानी देखना भी जायज हो गया उसको, ऐसा नहीं है, क्योंकि नजर का जवाज तो इस पर मौकूफ है कि शहवत का खतरा ना हो, حالانکہ وہ عذر عضو ستر میں داخل نہیں ہے. ٹھیک ہے, یعنی نظر کا جواز جو ہے نا وہ ڈپینڈ کرتا ہے کہ شہوت کا خطرہ نہ ہو, اس کے اوپر نظر کا جواز ہوگا. یعنی نظر جائز کب ہوگی؟ جب شہوت کا خطرہ نہ ہو. تو بے شک وہ عضو ستر میں داخل نہ ہو, اس سے فرق نہیں پڑتا, اس سے فرق نہیں پڑتا. تو اسی وجہ سے اجنبی عورت کا چہرہ یا کسی بے ریش لڑکے کے چہرے کی طرف نظر کرنا حرام ہے. ٹھیک ہے, بے ریش کا جو آپ کو بتایا تھا پچھلی کلاس کے اندر کہ جس کو امرت کہتے ہیں, یعنی بغیر داڑھی کے, بغیر چہرے کے بالوں کے. داڑھی کا مطلب شرعی داڑھی یہاں پر نہیں ہے, بلکہ بغیر چہرے کے بالوں کے جو جو لڑکا ہوا نا, تو اس کے چہرے کی طرف بھی نظر کرنا حرام ہے جبکہ شہوت پیدا ہونے میں شک ہو, حالانکہ چہرہ ستر میں داخل نہیں ہے. ٹھیک ہے, تو چہرہ ستر میں داخل نہیں ہے لیکن اس کی طرف نظر کرنا اس کنڈیشن کے ساتھ حرام ہو گیا کہ شہوت کی پیدا ہونے کا شک ہو. فتح القدیر کی مذکورہ عبارت سے خطرہ شہوت کی یہ تفسیر بھی معلوم ہو گئی. یعنی شہوت کی پیدا ہونے کا مطلب کیا ہے؟ ٹھیک ہے, یعنی جس کو کہ فتنے کا لفظ بھی کہا گیا, اوپر ہم نے پڑھا تھا نا کہ فتنے کا خوف نہ ہو, تو فتنے کا مطلب کیا ہے یہاں پر؟ ٹھیک ہے, تو اس کو ڈیفائن کیا کہ اگرچہ بالفعل کوئی شہوانی نیت نہ ہو مگر ایسا خیال پیدا ہو جانے کا شک ہو, جب ایسا شک ہو تو نہ صرف اجنبی عورتوں کے بلکہ بے ریش لڑکوں کے چہرے کو دیکھنا بھی حرام ہے. اور خیال شہوت پیدا ہونے کی تشریح جامع الرموز میں یہ کی ہے کہ نفس میں اس کے قریب ہونے کا میلان پیدا ہو جائے. ٹھیک ہے, یعنی اٹریکشن پیدا ہو جائے کہ چہرے کو دیکھ کر کے جو ہے وہ یعنی جس کو کہتے ہیں رغبت پیدا ہو جائے, طلب پیدا ہو جائے. اور یہ ظاہر ہے کہ نفس میں اتنا میلان بھی پیدا نہ ہو. یہ چیز تو سلف کے زمانے میں بھی شاذ تھی, یعنی اس زمانے میں بھی ایسے لوگ بہت کم ہوتے تھے. سلف کا زمانہ بالکل ارلیئر جنریشن جو کہ سب سے پاکیزہ جنریشن تھے, تو اس کے اندر بھی ایسا ہونا بہت شاذ و نادر تھا کہ کوئی کسی عورت کو دیکھے اور اس کی طرف مائل نہ ہو. ٹھیک ہے, ایسے لوگ دنیا میں موجود ہوتے ہیں لیکن وہ اتنے کم ہوتے ہیں کہ ان کے اوپر نا آپ رولز ڈیفائن نہیں کر سکتے ان کی بیسس کے اوپر کہ بھئی یہ جو شخص ہے تو یہ اس کے لیے تو عورت جو ہے وہ دیوار کی مانند ہے. جس طرح دیوار کو دیکھ کر کے کوئی اٹریکشن نہیں ہوتی نا دل کے اندر, تو اسی طریقے سے عورت کو دیکھ کر کے اس کے دل میں کوئی اٹریکشن نہیں ہوتی. تو بھئی ایسے شخص ہوتے ہیں بے شک لیکن بہت کم ہوتے ہیں, تو اس کی بیسس پر آپ رول تو ڈیفائن نہیں کر سکتے نا کہ بھئی میرے گھر کے جتنے فرد ہیں وہ بھی سارے کے سارے ایسے ہی ہیں, یا جو ہے وہ یعنی میرے آفس کے اندر جتنے لوگ ہیں وہ بھی سارے کے سارے ایسے ہی ہیں. ٹھیک ہے, ایسا تو آپ رول ڈیفائن نہیں کر سکتے. حدیث میں حضرت فضل کو ایک عورت کی طرف دیکھتے ہوئے رسول اللہ صلی اللہ علیہ وسلم کا ان کے چہرے کو اپنے ہاتھ سے دوسری طرف پھیر دینا اس کی واضح دلیل ہے, تو اس زمانے فساد میں کون کہہ سکتا ہے کہ اس خطرے سے خالی ہے. ٹھیک ہے نا, تو وہ حجت الوداع کا جو واقعہ ہے, نبی صلی اللہ علیہ وسلم اونٹ پہ سوار تھے اور حضرت فضل بن عباس رضی اللہ عنہ جو کہ عبداللہ بن عباس رضی اللہ عنہ ان کے بھائی تھے, فضل بن عباس رضی اللہ عنہ وہ دوسرے اونٹ پر سوار تھے, تو ایسے ہی ان کا چہرہ ان کا رخ جو ہے وہ ایک عورت کی طرف ہو گیا جو کہ کسی اونٹ پہ سوار جا رہی تھی. اب وہ عورت جو ہے وہ اس وقت کس حالت میں تھی کہ یہ اس کی طرف دیکھنا شروع ہو گئے. ٹھیک ہے, اب یہی کہ بھئی جیسے کہ کھولنے کا جواز ہے تو اس عورت نے اس جواز کی وجہ سے کھول کے رکھا ہوگا. عبداللہ ابن عباس رضی اللہ عنہ کو نبی صلی اللہ علیہ وسلم نے باقاعدہ ہاتھ سے ان کے چہروں کو پھیر دیا. ٹھیک ہے, شمس الائمہ سرخسی نے اس مسئلے پر مفصل بحث کے بعد لکھا ہے کہ یہ چہرہ اور ہتھیلیوں کی طرف نظر کا جائز ہونا صرف اس صورت میں ہے کہ جبکہ یہ نظر شہوت سے نہ ہو, اور اگر دیکھنے والا جانتا ہے کہ چہرہ دیکھنے سے برے خیالات پیدا ہو سکتے ہیں تو اس کو عورت کی کسی چیز کی طرف بھی دیکھنا نظر کرنا حلال نہیں ہے. ٹھیک ہے, تو معاملہ یہی ہے کہ یہ چیز جو ہے وہ پھر کس کے درمیان ہے؟ بندے اور اللہ تعالیٰ کے درمیان ہے. ٹھیک ہے, اور ظاہر ہے وہ کسی اور کو تو جھوٹ بول سکتا ہے کہ نہیں نہیں ایسے تو میرے دل میں کوئی ایسی بات نہیں ہے اور میں تو بڑا پاکیزہ ہوں اور یہ ہے وہ ہے, لیکن وہ اللہ تعالیٰ کو تو دھوکہ نہیں دے سکتا نا. تو گناہ جو ہوتا ہے وہ اللہ تعالیٰ نے ہی فرشتوں کے ذریعے سے لکھوانا ہوتا ہے, ہم نے تو نہیں کسی کا گناہ لکھوانا ہوتا کہ بھئی چلو جی یہ شریعت توڑا ہے تو اس کا گناہ لکھ دو. ٹھیک ہے, ہم نے تو نہیں کرنا ہوتا نا, یہ تو اللہ تعالیٰ نے کرنا ہوتا ہے. تو معاملہ یہی ہے کہ سارا کا سارا تقوا کے اوپر ہی منحصر ہے, بندے اور اس کے پروردگار کے درمیان. اگر کوئی اپنا مال اللہ کی راہ میں دینا چاہتا ہے تو غیرت بیسٹ. اچھا, بالکل ہی ٹاپک سے ہٹ کر کے سوال کرنا جو ہے یہ مناسب نہیں ہے, اس سوال کو پھر آپ کسی اور وقت بھی کر سکتی ہیں. علامہ شامی رحمۃ اللہ نے عبد المختار کتاب الکراہیہ میں فرمایا ہے کہ اگر شہوت کا خطرہ یا شک ہو تو عورت کے چہرے کی طرف نظر ممنوع ہوگی، کیونکہ نظر کا حلال ہونا شہوت نہ ہونے کے ساتھ مشروط ہے، اور جب یہ شرط نہ ہو تو حرام ہے. یعنی جب شہوت یعنی میلان طبیعت کے اندر پیدا ہو رہا ہے تو پھر یہ مشروع، یعنی تو پھر یہ حرام ہو جائے گا. اور یہ بات سلف کے زمانے میں تھی، لیکن ہمارے زمانے میں تو مطلقاً عورت کی طرف نظر ممنوع ہے، مگر یہ کہ کسی حاجت شرعیہ کی وجہ سے نظر کرنا پڑے، جیسے قاضی یا شاہد جن کو کسی معاملے میں اس عورت کے متعلق شہادت یا فیصلہ دینا پڑے. تو ظاہر ہے اس نے ویریفائی کرنا ہے نا کہ میں اسی عورت کے بارے میں شہادت دے رہا ہوں یا کسی اور عورت کے بارے میں شہادت دے رہا ہوں، تو چہرے سے ہی تو آئیڈینٹیفیکیشن ہوتی ہے، تو اس کو فیصلہ دینا پڑے. تو مردوں کے سامنے چہرہ کھولنا ممنوع ہے، نہ اس لیے کہ یہ عورت ہے بلکہ فتنے کے خوف سے. تو خلاصہ اس بحث و اختلاف فقہا کا یہ ہے کہ امام شافعی، مالک، احمد بن حنبل رحمۃ اللہ علیہم نے نوجوان عورت کی طرف نظر کرنے کو عادت عامہ کی بنا پر سبب فتنہ قرار دے کر اس سے مطلقاً منع کر دیا، خواہ واقع میں فتنہ ہو یا نہ ہو. جیسے شریعت کے بہت سے احکام میں اس کی نظائر موجود ہیں. ٹھیک ہے، جیسے ایک بہت اچھی انہوں نے کامن پلیس مثال دی ہے کہ سفر چونکہ عادتاً مشقت و محنت کا سبب ہوتا ہے، اس لیے خود سفر ہی کو مشقت کا حکم دے کر تمام احکام رخصت کے سفر متحقق ہونے پر دائر کر دیے، خواہ کسی شخص کو سفر میں کوئی بھی مشقت نہ ہو بلکہ اپنے گھر سے زیادہ آرام ملے، مگر قصر نماز اور رخصت روزہ وغیرہ کے احکام اس کو بھی شامل ہیں. ٹھیک ہے، یعنی کہ جیسے سفر کی مثال ہے کہ جی سفر میں یعنی عادتاً کیا ہوتا ہے کہ مشقت ہوتی ہے انسان کو، لیکن آج کل خصوصاً ہم سفر کرتے ہیں اور ایسا ہوتا ہے کہ جی سفر کے اندر جو ہے وہ اپنے گھر کے مقابلے میں زیادہ رات ہوتی ہے، زیادہ جو ہے وہ آرام ہوتا ہے. ایئر کنڈیشن بس کے اندر لوگ بڑی اچھی سی کمفرٹیبل سیٹ کے اندر بیٹھے ہوئے، یا پلین کے اندر بزنس کلاس کے اندر بیٹھے ہوئے، ٹھیک ہے، اور اے سی ٹو اے سی سارا کا سارا معاملہ چل رہا ہے، تو اس سے کوئی مشقت تو نہیں ہو رہی. لیکن نماز کا قصر والا شرعی حکم، اور اسی طریقے سے روزے کے چھوڑ دینے والا شرعی حکم کہ سفر کے اندر روزہ چھوڑنا جائز ہوتا ہے، تو وہ یعنی پورے سفر کے ساتھ، ہر قسم کے سفر کے ساتھ لگتا ہے وہ حکم. اسی طرح نیند کی حالت میں چونکہ انسان بے خبر ہوتا ہے اور عادتاً ریا خارج ہو جاتی ہیں، کیونکہ انسان کے جو باڈی کے مفاصل ہوتے ہیں، جو اوپننگ پلیسز ہوتی ہیں، وہ نیند کی حالت میں ریلیکس ہو جاتی ہیں، مسلز ریلیکس ہو جاتے ہیں. ٹھیک ہے، تو اب جو ہے وہ ری کا خارج ہونا جو ہے وہ نیند کی حالت کے اندر ہو جاتا ہے، اور انسان چونکہ سو رہا ہوتا ہے اس کو پتہ ہی نہیں لگتا. تو اس لیے خود نیند ہی کو خروج ریح کے قائم مقام قرار دے کر نیند سے وضو ٹوٹ جانے کا حکم دے دیا، خواہ واقع میں ریح خارج ہوئی ہو یا نہ ہوئی ہو. ٹھیک ہے، یہ تو یہ سونے سے جو وضو ٹوٹتا ہے، تو اس کی کیا حقیقت ہے کہ سونے سے وضو ٹوٹنا جو ہے یہ کوئی حدیث سے ثابت تھوڑی ہے. ٹھیک ہے، تو اس کے اوپر پھر علماء نے وضو ٹوٹنے کا فتویٰ کیوں لگایا؟ ٹھیک ہے، تو وہ اس لیے لگایا کیونکہ اس نیند کی حالت کے اندر ری کے خارج ہو جانے کا پتہ نہیں لگتا اور اس کا احتمال ہے، تو اس وجہ سے نیند کو جو ہے وہ اس کے یعنی ری کے خارج ہونے کا قائم مقام قرار دے کر کے سونے سے وضو ٹوٹنے کا فتویٰ بڑے علماء نے لگایا. ٹھیک ہے، اور یہ جو نیند ہے وہ اس کی ڈیفینیشن یہ ہے کہ آپ کی ڈیپ سلیپ ہو. ڈیپ سلیپ کو کیسے ڈیفائن کرتے ہیں؟ واٹ از ڈیپ سلیپ؟ ٹھیک ہے، تو وہ بھی تو ایک سوال ہوتا ہے نا کہ واٹ از ڈیپ سلیپ، ہاؤ ڈو یو ڈیفائن ڈیپ سلیپ؟ تو ڈیفائن اس کو ایسے کیا کہ آپ کسی چیز کی طرف ٹیک لگا کر کے اگر سو رہے ہوں اس حالت میں کہ اگر وہ ٹیک آپ کے پیچھے سے ہٹا دی جائے تو آپ گر پڑیں گے، یو ول ناٹ بی ایبل ٹو یعنی بیلنس یور سیلف. ٹھیک ہے، اگر اس چیز کو پیچھے سے ہٹا دیا جائے، تو اس کو ڈیپ سلیپ کی ڈیفینیشن میں ڈالا گیا. تو ڈیپ سلیپ سے پھر وضو ٹوٹ جاتا ہے. تو یہ شریعت کے اندر اس طرح کی نظیریں موجود ہیں جس کی وجہ سے کہ یعنی جو چہرے کا ڈھکنا ہے وہ بھی اسی وجہ سے پردے کے اندر شامل کیا گیا کہ اس سے جو ہے وہ عادتاً فتنے کا خطرہ ہوتا ہے. مگر امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ نے عورت کے چہرے اور ہتھیلیاں کھولنے کو یہ درجہ نہیں دیا کہ چہرہ کھولنے ہی کو فتنے کا قائم مقام قرار دے دیں. یعنی انہوں نے یہ اس طرح سے نہیں کہا کہ اگر کھلے گا تو 100% فتنہ ہوگا. ٹھیک ہے، یہ امام ابو حنیفہ رحمۃ اللہ علیہ نے فرمایا. ٹھیک ہے، اور امام ابو حنیفہ رحمۃ اللہ علیہ نے یہ جو قول فرمایا تھا تو یہ تابعین یہ تبع تابعین کا دور تھا، ٹھیک ہے، تھرڈ جنریشن تھی، تو اس وقت انہوں نے یہ یعنی ان کا یہ فتویٰ تھا، ٹھیک ہے، مگر حکم اس پر دائر رکھا، لیکن اس فتوے کے باوجود انہوں نے اس پر حکم دائر رکھا کہ جہاں فتنہ یعنی عورت کی طرف قریب ہونے کے میلان کا خطرہ یا احتمال ہو وہاں ممنوع ہے، ٹھیک ہے. تو صرف یہ نہیں کہ جی قائم مقام نہیں ہے، بلکہ اس کا دوسرا حصہ یہ بھی ہے کہ جہاں پہ خطرہ ہو وہاں ممنوع ہے، اور جہاں یہ احتمال نہ ہو وہاں پر جائز ہے. مگر اوپر معلوم ہو چکا ہے کہ اس زمانے میں ایسا احتمال نہ ہو یہ بالکل شاذ و نادر ہے، اس لیے متاخرین فقہائے حنفیہ نے بھی بالآخر وہی حکم دے دیا جو آئمہ ثلاثہ نے دیا تھا، یعنی امام شافعی، امام مالک اور امام احمد بن حنبل نے جو حکم دیا تھا نا کہ نہیں یہ یہ حجاب کے اندر ہی شامل ہے، اس کو کور کرنا ہے، ٹھیک ہے. تو پھر متاخرین یعنی جو لیٹر حنفا یعنی حنفیہ اسکالرز تھے، انہوں نے بھی یہی حکم دیا کہ جو ان عورت کے چہرے اور ہتھیلیوں کی طرف بھی نظر ممنوع ہے، کہ جوان عورت کے چہرے اور ہتھیلیوں کی طرف بھی نظر ممنوع ہے. اچھا اب اس کا حاصل یہ ہوا کہ اب باتفاق آئمہ اربع یہ تیسرا درجہ پردے کا ممنوع ہو گیا کہ عورت برقع چادر وغیرہ میں پورے بدن کو چھپا کر مگر صرف چہرے اور ہتھیلیوں کو کھول کر مردوں کے سامنے آئے. تو یہ جو تیسرا درجہ تھا نا جو پیچھے ہم نے پڑھا تھا، تو یہ ممنوع ہو گیا کہ چہرہ اور ہتھیلیوں کو کھول کر کے سامنے آئے. اس لیے اب پردے کے صرف پہلے ہی دو درجے رہ گئے، ایک اصل مقصود یعنی عورتوں کا گھروں کے اندر رہنا بلا ضرورت باہر نہ نکلنا، اور دوسرا یعنی برقع وغیرہ کے ساتھ نکلنا ضرورت کی بنا پر بوقت ضرورت و بقدر ضرورت، ٹھیک ہے. اب یہ جو معاملہ ہے، اچھا یہ مسئلہ یہ بھی پڑھ لیتے ہیں، اس کے بعد اس کے اوپر تھوڑی سی بات کرنی تھی. یہ مسئلہ میں لکھتے ہیں کہ پردے کے احکام مذکورہ میں بعض صورتیں مستثنا بھی ہیں، مثلا بعض مرد یعنی محارم پردے سے مستثنا ہے، ٹھیک ہے. جیسے سورہ نور کی تفصیل کے اندر ہم پڑھیں گے کہ محارم جو ہیں وہ اس سے مستثنا ہیں، محرم جو ہوتے ہیں. اور بعض عورتیں مثلا بہت بوڑھی عورتیں، ٹھیک ہے، تو وہ بھی پردے کے عام حکم سے کسی قدر مستثنا ہیں. ان کی تفصیل کچھ تو سورہ نور میں گزر چکی ہے جو کہ ابھی ہم نے پڑھنی ہے، کچھ آگے سورہ احزاب کی ان آیات میں آئے گی جس میں یہ استثنا مذکور ہے، لیکن ہم ابھی اتنا ہی بس پڑھیں گے سورہ احزاب کی. مزید آیات کے تحت جو ہے وہ اتنی زیادہ تفصیل نہیں ہے، تو انشاءاللہ وہ سورہ نور کی تفصیل کے اندر مکمل کور ہو جائے گی. اب یہاں پر نا ایک پوائنٹ ڈسکس کر کے تھوڑا سا وہ آگے چلیں گے، وہ یہ ہے، یعنی آگے تو کل ہی چلیں گے، لیکن وہ یہ ہے کہ ایک منٹ لیڈیز کو تراوی کا مسئلہ پوچھا ہے انہوں نے کہ لیڈیز کو تراوی پھر مسجد میں جا کر نہیں پڑھنی چاہیے، نہ چاہتے ہوئے بھی نظر پڑ ہی جاتی ہے جب مسجد سے نکلتے ہیں. ہاں لیڈیز کو تو تراوی کے لیے تو ایکچولی بس ماڈرن فنومنا ہے، ماشاءاللہ بہت سارے ماڈرن فنومناز ہیں جس کے اندر کے دین اور دنیا کو جو ہے وہ مکس اپ کر کے ہم نے بنایا ہے، حالانکہ کوئی ضرورت نہیں ہوتی ہے، ٹھیک ہے. ایک ضرورت کے تحت جانا، جیسے کہ حرم میں جانا بھائی ضرورت ہے آپ کو طواف کرنا ہے، مسجد نبی میں ضرورت ہے جی آپ کو جا کر کے سلام کرنا ہے، آپ ہوٹل سے سلام نہیں کر سکتے، ٹھیک ہے. تو وہ ایک دینی ضرورت ہے، اس کے لیے کوئی پابندی نہیں ہے، ٹھیک ہے، آپ جا سکتے ہیں اس کے لیے. لیکن تراوی پڑھنے کے لیے اب بس گھر سے نکل، اب وہ گھر میں وحشت ہوتی ہے، گھر اچھا نہیں لگتا، لڑائی جھگڑا ہوتا ہے یا جو بھی ہوتا ہے، گھر میں دل نہیں لگتا، ٹھیک ہے. تو بھائی اس کا حل یہی رہ گیا ہے کہ جی اب عبادت کرنے کے لیے اب گھر سے نکلنا شروع ہو جائے، ٹھیک ہے بھائی. چلیں آپ شوہر کے ساتھ ایسا معاملہ رکھیں کہ آپ ان کے ساتھ جو ہے وہ کبھی نکل جائیں، آپ کو منع نہیں ہے. اس طرح آج کے دور کے اندر اتنی یعنی کوئی ایسی ریسٹرکشن نہیں ہے کہ کبھی باہر نکلیں، سیر و تفریح کے مقام کے اوپر جائیں، رشتے داروں کے گھر جانا تو ویسے ہی ہر دور ہر زمانے کے اندر جو ہے وہ اس کی کوئی پابندی نہیں ہوتی ہے. اور آج کے دور میں رشتے دار ہیں ان کے گھر بھی چلے جائیں، اور رشتے دار اگر نہیں ہیں تو ایسی سیر و تفریح کے مقام کے اوپر جائیں، ضرور سے جائیں، ٹھیک ہے، جانا چاہیے. ہر وقت ایک وہ مشغلہ نہیں ہونا چاہیے لیکن جانا چاہیے، اور یعنی کبھی یعنی ایسی جگہ کے اوپر خصوصاً اگر سعودی عرب میں رہ رہے ہیں تو ابھی بھی الحمدللہ پارٹیشن کے ساتھ ریسٹورینٹس کے اندر بیٹھ کر کے بھی کھایا جا سکتا ہے. تو ایسے معاملات جو ہیں وہ فیملی کے ساتھ کرنے چاہیے, لیکن اور ایون مالز وغیرہ کے اندر ضرورت کے تحت شاپنگ کرنے کے لیے جانا ہے تو اس کے لیے بھی جا سکتے ہیں, جانا چاہیے کبھی کبھی شاپنگ کے لیے, اور مردوں کو بھی یعنی عورتوں کو جانے کی ضرورت پڑتی ہے. تو یعنی عادت بنا لینا کہ نہیں جی بس تو اب تو وہ یعنی دل میں کچھ ہو رہا ہے اور پھر اب بس مال جانا ہے مجھے, بس مال جانا ہے مجھے, تو پھر یہ تو مردوں کے لیے جائز نہیں ہے, عورتوں کے لیے کہاں سے جائز ہو جائے گا. دوسرا یہ کہ تراوی وغیرہ جو ہے وہ تو پھر یعنی بس شوق ہے بس ہمارے بہت سارے, تو اب شوق کی تو کوئی انتہا نہیں ہوتی ہے نا. بہرحال مسجد میں اجتماعی دعا کرواتے ہیں جس کی بھی فضیلت ہے ہمارے مذہب میں. نہیں جی فضیلت اجتماعی دعا کی اس لیے نہیں ہے کہ جی آپ دوسری چیزوں کو یعنی جو ضروریات ہیں اور جو اہم زیادہ اہم چیزیں ہوتی ہیں, دیکھیں یہ ساری چیزیں جو ہے نا یہ ایک کلاس میں بھی کور نہیں ہو سکتی ہیں, اور اس طریقے سے ایک یعنی ایک کامن آنسر ہر ایک کے اوپر فٹ بھی نہیں ہوتا. ٹھیک ہے, اس وجہ سے نا ایک ہمارے دین کے اندر ایک لازمی جز ہے ہمارے دین کا, لازمی جز, ٹھیک ہے, وہ لازمی جز کیا ہے کہ ہماری زندگی کے اندر ایسی شخصیات ہونی چاہیے جو کہ دینی علم اور سمجھ بھی رکھتی ہوں, ٹھیک ہے, اور وہ ہمارے احوال سے واقف بھی ہوں, ٹھیک ہے, وہ ہمارے احوال سے واقف بھی ہوں, مردوں کے احوال سے زیادہ واقف ہوں گی اور عورتوں کے احوال سے بھی تھوڑی بہت ان کو واقفیت ہوتی ہے کہ اس گھر کے اندر اس خاندان کے اندر کس قسم کے حالات چل رہے ہیں. تو ایسے لوگوں کے ساتھ ہمارا ایک تعلق ہونا تاکہ ہم اپنے ذاتی سچویشنز کے اندر ان سے مشورہ کر سکیں اور وہ ان بائسڈ ہمیں مشورہ دے سکیں, کیونکہ ان کا ہمارے ساتھ کوئی بائس نہیں ہے, ٹھیک ہے, کہ جی ہماری مرضی کے مطابق وہ ہمیں چیزیں بتائیں گے تو کوئی ان کو دنیاوی فائدہ ہوگا. تو اس کو کہتے ہیں ایک ان بائسڈ ریلیشن شپ ہونا, ٹھیک ہے. تو اس وجہ سے نا ہر انسان کی زندگی میں بہت ساری ویریشنز ہوتی ہیں, بہت وائڈ اسپیکٹرم ہوتا ہے, کسی کتاب کے اندر وہ سارے سچویشن نہیں لکھی جا سکتی جو کہ انسان کو پیش آتی ہیں, ٹھیک ہے, اور کسی کلاس کے اندر وہ ساری سچویشن نہیں ڈیفائن کی جا سکتی. اسی وجہ سے کلاسز کے اندر جو ہوتے ہیں وہ اسٹینڈرڈس بتائے جا رہے ہوتے ہیں, اور کتابوں کے اندر بھی اسٹینڈرڈس بتائے جا رہے ہوتے ہیں, لیکن آپ کے اپنے سچویشن کے اندر اس کو کیسے امپلیمنٹ کرنا ہے یہ ون ٹو ون مشورے سے ہی بات صحیح ہو سکتی ہے. حرم تراوی ان قیام اللیل از ناٹ ریکمینڈڈ اکارڈنگ ٹو علماء فار لیڈیز. جی تراوی وغیرہ جو ہے یہ چاہے حرم کی ہو چاہے یعنی اپنے محلے کی ہو یہ ریکمینڈڈ نہیں ہے, اور ساتھ ساتھ یہ بھی ہے کہ وہاں پہ چلے جانا حرام بھی نہیں ہے, ٹھیک ہے, لیکن افضلیت کو دیکھنا چاہیے اور نبی علیہ الصلوۃ والسلام کی خواہش کو دیکھنا چاہیے, اللہ تعالیٰ کی خواہش کو دیکھنا چاہیے, ٹھیک ہے. تو وہ خواہش جو ہے وہ اگر ہم ہوٹل میں پوری کر سکتے ہیں تو اور کوئی مجبوری نہیں. مثال کے طور پر پچھلے دنوں یہ بات کسی نے پوچھی تھی کہ جی مرد جو ہے وہ ہمیں حرم میں ہوٹل میں ہم جیسے ہوٹل میں جا کے رہتے ہیں تو وہ کسی اچھی جگہ پہ وہ ہوٹل نہیں ہوتا ہے, تو مرد جو ہے نا وہ سیکیورٹی ریزنز کی وجہ سے ہمیں ہوٹل میں چھوڑ کر کے مسجد میں نہیں جانا چاہتے, ٹھیک ہے. تو ہم کیا کریں, آپ کہہ رہے ہیں کہ جی حرم میں سے پڑھنے سے زیادہ افضل جو ہے وہ ہوٹل کے کمرے میں پڑھیں, تو اس سچویشن کے اندر پھر ان کو کیا جواب دیا, ان کو یہی جواب دیا کہ چونکہ آپ کا کے شوہر ہیں وہ سیفٹی ریزنز کی وجہ سے آپ کو ہوٹل میں نہیں چھوڑنا چاہتے, تو یہ ایک جینوئن ریزن ہے, سیفٹی ریزن از 100% جینوئن ریزن. تو اب آپ کو چاہیے کہ اپنے شوہر کے ساتھ جائیں اور وہاں پر جو ڈیزگنیٹڈ ایریاز ہیں وہاں پہ نماز پڑھیں. تو بھائی سچویشن کے حساب سے رولنگ چینج ہو جاتی ہے نا, کوئی حرام والا معاملہ تو نہیں ہے کہ حرم میں جا کے نماز نہیں پڑھ سکتے یا تراویح میں جا کر کے شامل نہیں ہو سکتے. تراویح کے ساتھ بھی ایسا معاملہ ہو سکتا ہے کہ آپ جو ہے وہ اپنے ہوٹل کے اندر نہیں چھوڑا جا سکتا ہے آپ کو, یا کوئی اور ریزن بن گئی, کوئی ایسی مجبوری بن گئی تو اس وجہ سے جانا پڑا ہے, تو وہ پھر ایک الگ سچویشن ہے. لیکن ایسے موقع کے اوپر آپ کو کون ان بائسڈ بتائے گا, یہ ان بائسڈ جو ججمنٹ ہوتی ہے نا, ان بائسڈ فیصلہ, یہ انسان کے لیے اپنے طور پر کرنا یہ مشکل ہوتا ہے, اس لیے کہ وہ اپنے آپ سے ان بائسڈ نہیں ہوتا, ٹھیک ہے. تو اس کے اندر جو ہوتی ہیں وہ بائسز کے لیے چیزیں موجود ہوتی ہیں, اسپیشلی جو نفس ہوتا ہے اور شیطان جو پیچھے لگا ہوتا ہے, تو اس وجہ سے نا اس کے جو اپنی ججمنٹ ہوتی ہے, سیلف ججمنٹ ہوتی ہے, وہ بائسڈ ہو جاتی ہے, وہ ان بائس نہیں رہتی ہے. تو اس وجہ سے نا ایک مستقل کا تعلق ایسا ہونا چاہیے کہ ہم علم والوں سے अपनी सिचुएशंस के मुताबिक जो है वो फतवा ले सकते हैं। जैसे हरम में आपने देखा होगा ना कि जी वहां पर जो टेलीफोन्स लगे होते हैं तो वो टेलीफोन्स क्यों लगाते हैं, जैसे ही आपको कोई सिचुएशन पेश आए फौरन से टेलीफोन करके वो फतवा पूछ लें, ठीक है। तो ये तो हरम के अंदर टेलीफोन लगाए हुए, अब आप जो है वो तो उस तरह से फोन कर भी नहीं सकते, वो लैंग्वेज का भी एक मसला होता है। लेकिन हमारी हर इंसान के साथ जो है ना वो इस किस्म के ताल्लुक वाले होने चाहिए कि जिनसे कि वो अपनी सिचुएशन के मुताबिक मशवरा ले सकें। और अल्लाह ने इस बात को आज के दौर में काफी आसान कर दिया है कि हम यानी इवन फोन के बगैर भी जो व्हाट्सएप को हम उस काम के लिए इस्तेमाल कर सकते हैं, ठीक है। तो एक बात जो मैं करना चाह रहा था क्लास खत्म करने पहले वो ये थी कि ये यही मामला जो है ना ये फितने की डेफिनेशन के ऊपर भी आता है कि फितने की डेफिनेशन क्या है। एक डेफिनेशन तो हमने यहाँ पर भी पढ़ ली पिछले पेज के ऊपर कि जब मेलान का शुबा हो, रगबत का शुबा हो जाए नामहरम की तरफ, गैर नाजायज यानी शख्स की तरफ जिससे कि बात करना और ताल्लुक करना जो है हराम है, तो उसके की तरफ मेलान पैदा हो जाना यही फितना कहलाता है, ठीक है। लेकिन इसको आप थोड़ा सा वसी भी कर सकते हैं, और वसी कैसे कर सकते हैं कि मिसाल के तौर पर किसी औरत का शौहर जो है वो शक्की मिजाज है, ठीक है, शक्की मिजाज है। तो अब जो जो औरत का दूसरे मर्दों के साथ चेहरा खोल करके इंटरेक्शन होगा ना, तो उसमें जो है वो जो यानी उस मर्द के दिल के अंदर ये शक आ सकता है कि भाई नाउज बिल्ला ये जो है ना ये जो मेरी बीवी वो किसी से बात कर रही थी तो वो जो क्यों बात कर रही थी भाई, ठीक है, वो तो लगता है कुछ तबीयत में मेलान पैदा हो गया, ठीक है। अब ये जो शक किसी शौहर के दिल में आ गया, अच्छा ये शक्की मिजाज होना इस मामले में ना एक्चुअली इतनी बुरी बात नहीं है, इसको आप गैरत के नाम से भी ट्रांसलेट कर सकते हैं। शक को जो है गैरत, बिकॉज ये मियाँ बीवी वाला ताल्लुक है, ये कोई ऐसी ताल्लुक नहीं है, ठीक है। तो अगर उसके दिल में ऐसी बात आ रही है ना तो आप उसको बहुत ज्यादा ब्लेम नहीं कर सकते, बल्कि यानी ब्लेम नहीं कर सकते इस आदिश के नुक्ते नजर के मुताबिक ब्लेम नहीं कर सकते। तो उसके दिल के अंदर अगर ऐसी बात आई है कि ये जो है वो अगर उस मर्द के साथ वो जो मेरे ऑफिस का मेट था उससे ये बात कर रही थी या वो अपने कजन से बात कर रही थी, ठीक है, तो मिलान पैदा हो गया। तो अब इससे क्या हुआ, इससे उस बीवी और मर्द के दरमियान एक दरार पड़ गई ना, एक खला पैदा हो गया ना, और ये खला जो है ये बड़ा खतरनाक खला होता है, ठीक है। और ये खला जो है ना वो यानी पाटना बड़ा मुश्किल काम हो जाता है। इससे क्या होगा, उन दोनों के दरमियान ताल्लुकात खराब होंगे, घर के अंदर बदमजगी पैदा होगी, झगड़े पैदा होंगे, ठीक है, और इससे जो है वो बहुत आगे तक नौबत पहुंच सकती है। तो क्या ये फितना नहीं है, ये मुसीबत नहीं है, ठीक है। तो इस मुसीबत से बचने के लिए अगर आपको चेहरे का पर्दा करना पड़े तो क्या ये जस्टिफाइड नहीं है, क्या इज इट नॉट वर्थ इट, ठीक है। तो इसी तरह के फितनों के और भी अंदेशे हो सकते हैं कि जिनसे कि बचना बेहतर है, ठीक है। अपनी जिंदगी में परेशानियां क्रिएट करना ये कोई अकलमंदी नहीं है, हत्ता कि हमारे मशायख तो यहां तक कहते हैं। अब ये बात जो है वो थोड़ा सा रूहानियत के लेवल के ऊपर है, यानी जिसको कहते हैं ना फिजिकली परसीवेबल इतनी नहीं होती, लेकिन ये एक 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 बात जो कि मशायख फरमाते हैं वो ये करते हैं कि जो औरत बेपर्दा रहती है ना, बेपर्दा से मुराद सिर्फ ये नहीं बल्कि मर्दों के साथ उसका इख्तलात होता है, चेहरा जो है वो खुला होता है ना, अल्लाह ताला उसकी मोहब्बत को उसके शौहर के दिल से निकाल देते हैं, ठीक है। उसके शौहर के दिल से उसकी मोहब्बत निकल जाती है और उसके शौहर के अंदर ना फिर अल्लाह ताला किसी और की मोहब्बत डाल देते हैं, ठीक है। तो ये एक एक बहुत बड़ा नुकसान है जो कि बेपर्दगी और बेमाहाबा इख्तलात और जरूरत के बगैर जो है वो दूसरों से बातें करना, और चाहे कजन क्यों ना हो चाहे बाहर के लोग क्यों ना हो, तो इसका एक बहुत बड़ा नुकसान है जिसको कि हम अफोर्ड नहीं कर सकते। तो बेहतर ये कि एहतियाती की जाए, ठीक है। इसके ऊपर मैं क्लास खत्म करता हूँ, आप लोगों के मैं जो सवाल है वो नोट कर लूंगा, इंशाल्लाह कल उसके ऊपर फिर बात करते हैं। अस्सलाम वालेकुम।